प्रेरितहरूका काम अध्याय एक। थियोफिलस, मैले पहिला लेखेको पुस्तकले येशूलाई माथि नलगिएसम्म उहाँले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताएको छ। उहाँले चुन्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि यसो भएको थियो। उहाँको कष्ट भोगपछि उहाँले धेरै विश्वसनीय प्रमाणसहित आफैलाई तिनीहरू कहाँ जीवित प्रस्तुत गर्नुभयो। उहाँ 40 दिनसम्म उनीहरू कहाँ देखा पर्नुभयो र परमेश्वरको राज्यको बारेमा बताउनुभयो। उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा उहाँले तिनीहरूलाई यरूसलेम नछोड्न तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो। त्यसको बारेमा उहाँले भन्नुभयो, तिमीहरूले मबाट सुन्यौ कि वास्तवमा युहन्नाले पानीले बप्तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिइनेछ। तिनीहरू सँगै भेला हुँदा तिनीहरूले उहाँलाई सोधे, प्रभु, के तपाईँले इसरायल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो? उहाँले तिनीहरूलाई भन्नुभयो, पिताले उहाँको अधिकारद्वारा तोक्नु भएको समय र ऋतुहरू जान्ने काम तिमीहरूको होइन, तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, अनि तिमीहरू यरूसलेममा र सारा यहुदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ। येशूले यी कुराहरू भनिसक्नुभएपछि तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो। उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिरहेका बेला सेतो वस्त्र पहिरेका दुईजना मानिस अचानक तिनीहरूका छेउमा खडा भए। तिनीहरूले भने, हे गालिलका मानिसहरू हो, तिमीहरू यहाँ उभिएर किन स्वर्गतिर हेरिरहन्छौ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ उहाँ त्यसरी नै फर्कनुहुनेछ। त्यसपछि तिनीहरू यरूसलेम नजिकै पर्ने जैतुन डाँडाबाट यरूसलेमतिर फर्के, जुन एक सवाद दिनको यात्रा जति टाढा थियो। तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए। तिनीहरू पत्रुस, युहन्ना, याकुब, अन्द्रियास, फिलिप, थोमा, बार्थोलोमाई, मत्ती, अल्फेसका छोरा याकुब, उग्रवादी सिमोन र याकुबका छोरा यहुदा थिए। तिनीहरू एकै मनको भएर प्रार्थनामा यत्नपूर्वक लागिरहे। त्यहाँ येशूकी आमा मरियम लगायत अन्य महिलाहरू र उहाँका भाइहरू पनि थिए। ती दिनहरूमा झण्डै 120 भाइका माझमा पत्रुस खडा भए र भने, भाइहरू हो, येशूलाई पक्राउ गर्नलाई अगुवाई गर्ने यहुदाको बारे दाउदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्त्र पूरा हुनु आवश्यक थियो, किनभने त्यो हामी मध्ये एकजना थियो र त्यसले आफ्नो सेवकाईको हिस्सा प्राप्त गर्यो। यो मानिसले उसको दुष्ट कर्मको कमाईबाट एउटा खेत किन्यो, त्यसपछि उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो र उसको सबै आन्द्रा भुँडी निस्क्यो। यो कुरा यरूसलेममा बस्ने सबैले सुने, त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे, जसको अर्थ रगतको खेत हुन्छ, किनभने भजन संग्रहको पुस्तकमा लेखिएको छ, त्यसको खेत उजाड बनाइयोस् र त्यहाँ कोही एकजना पनि नबसोस् र त्यसको नेतृत्वको पद अरू कसैले लियोस्। यसकारण यो आवश्यक छ कि युहन्नाको बप्तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म प्रभु येशु हाम्रो माझमा भित्र बाहिर गर्नुहुँदा सधैँभरि हामीलाई साथ दिने मानिसहरू मध्येबाट एकजना हामीसँगै उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ। तिनीहरूले बार्सबस भनिने योसेफ, जसको नाउँ युस्तस पनि थियो, र मतियास दुईजनालाई अघि सारे। तिनीहरूले प्रार्थना गरे र भने, तपाईँ प्रभुले सबै मानिसहरूको हृदय जान्नुहुन्छ, त्यसैले यी दुईजना मध्ये कसलाई चुन्नुभएको छ प्रकट गर्नुहोस्। यहुदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवकाई र प्रेरितको पद तिनले लिउन्। उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले र चिट्ठा मतियासको नाममा पर्यो र तिनलाई 11 प्रेरितसँगै गनियो। प्रेरित अध्याय 2। जब पेन्तिकोसको दिन आयो तिनीहरू सबैजना एकै ठाउँमा थिए। एक्कासी स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्का जस्तै आवाज आयो र तिनीहरू बसिरहेको पुरै घर भरियो। आगोका जिब्राहरू जस्ता तिनीहरू कहाँ देखा परे र भाग भाग भएर तिनीहरू हरेकमाथि बसे। तिनीहरू सबैजना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभए अनुसार अरू भाषाहरूमा बोल्न थाले। यरूसलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्वरभक्त यहुदीहरू बसिरहेका थिए। जब यो आवाज सुनियो मानिसहरूका भेड एकसाथ आए र अन्योलमा परे, किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने। तिनीहरू छक्क र चकित भए र तिनीहरूले भने, साँच्चै के यी बोलिरहनेहरू गालिलीहरू होइनन्? त्यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौँ? पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहुदिया र कापाडोकिया, पोन्टस र एसिया, फ्रिगिया र पाम्फिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू र रोमका आगन्तुकहरू, यहुदीहरू र यहुदी मत मान्नेहरू, क्रेट निवासी र अरबीहरू छौं। तिनीहरूले परमेश्वरका महान कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्दैछौं। तिनीहरू सबैजना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, यसको तात्पर्य के हो? तर अरूले चाहिँ गिज्याए र भने, तिनीहरू नयाँ मध्यले टन्न भएका छन्। तर पत्रुस एघारजनासँगै खडा भएर उच्च स्वरले तिनीहरूलाई भने, यहुदिया र यरुसलेममा बस्ने सबै मानिसहरू हो, यो कुरा तपाईँहरूलाई थाहा होस्, मेरो कुरा ध्यान दिएर सुन्नुहोस्। किनभने तपाईँहरूले ठान्नुभए जस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ। तर अगमवक्ता योएलद्वारा यो कुरा बोलिएको छ, परमेश्वर भन्नुहुन्छ, अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन्। ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन्। म माथि स्वर्गमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो र धुवाँको मुस्लोका चिन्हहरू देखाउनेछु। परमप्रभुको महान र असाधारण दिन आउन अघि सूर्य अँध्यारोमा र चन्द्रमा रगतमा परिणत हुनेछ। यस्तो हुनेछ कि परमेश्वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछन्। हे इसरायलका मानिसहरू हो, यी वचनहरू सुन्नुहोस्। परमेश्वरले तपाईँहरूका बीचमा उहाँद्वारा गर्नुभएका शक्तिशाली कामहरू, आश्चर्य कर्महरू र चिन्हहरूद्वारा परमेश्वरले तपाईँहरू कहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका यसु नै हुनुहुन्छ भन्ने कुरा तपाईँहरूलाई थाहै छ। परमेश्वरको अठोट गरिएको योजना र पूर्व ज्ञानले गर्दा उहाँ सुम्पिनुभयो र तपाईँ अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो। उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्वरले उहाँलाई जीवित पार्नुभयो, किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन। किनभने दाउदले उहाँको बारेमा भनेका छन्, परमप्रभुलाई मैले सधैँ मेरो मुहार अगाडि देखे, उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्छ, यसकारण म डगमगाउनु पर्दैन, यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो, मेरो शरीरले पनि दृढतामा बास गर्नेछ, किनभने तपाईँले मेरो प्राणलाई पातालमा त्याग्नुहुने छैन, न तपाईँले तपाईँका पवित्र जनलाई कुहिन दिनुहुनेछ। तपाईँले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो, तपाईँले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ। हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाउदका बारेमा दृढता साथ बोल्न सक्छु, तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ, यसकारण तिनी एक अगमवक्ता थिए र परमेश्वरले तिनकै सन्तानहरूमध्येबाटै एकजनालाई तिनको सिंहासनमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो। तिनले यो कुरा पहिला नै देखे र ख्रिष्टको पुनरुत्थानको बारेमा यसरी बताए, उहाँ न त पातालमा त्यागिनुभयो न त उहाँको शरीर नै कुहियो, यी नै यसुलाई परमेश्वरले जीवित पार्नुभयो जसको हामी सबैजना साक्षी छौं। यसकारण उहाँ परमेश्वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर उहाँले यो खन्याउनु भएको छ जुन तपाईँहरू सुन्नु र देख्नुहुन्छ। दाउद आफै स्वर्ग चढेनन् तर तिनी भन्छन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउदिन। यसकारण इसरायलका सबै घरानाले यो निश्चय साथ जानुन् कि यही येशु जसलाई तपाईँहरूले क्रुसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रिष्ट दुवै बनाउनु भयो। जब तिनीहरूले यो सुने तिनीहरूको हृदय छिया छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, भाइहरू हो, हामी के गरौं? अनि पत्रुसले तिनीहरूलाई भने, पश्चाताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशु ख्रिष्टको नाउँमा बप्तिस्मा लेऊ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नेछौ। यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा टाढा भएका सबैका लागि र परमेश्वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो। अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे। तिनले भने, यो दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ। तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्तिस्मा लिए र झण्डै 3,000 प्राणहरू त्यस दिन थपिए। तिनीहरू प्रेरितहरूको शिक्षा र संगति, रोटी भाँच्ने कार्य र प्रार्थनामा लागिरहे। हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए। विश्वास गर्नेहरू सबैजना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुड गरे। यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे र तिनीहरूले घर घरमा रोटी भाँच्थे र हृदयको नम्रता र आनन्दसाथ एकअर्कामा भोजन बाँडचुड गर्थे। तिनीहरूले परमेश्वरको महिमा गर्थे र सबै मानिसहरू माझ शुभेच्छा थियो। प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्नुभयो। प्रेरित अध्याय 3। अब पत्रुस र योहन्ना प्रार्थना गर्ने समयको 9 घडीमा मन्दिरतिर जाँदै थिए। त्यहाँ एकजना जन्मैदेखि हिँड्न नसक्ने मानिसलाई हरेक दिन ल्याउने गरिन्थ्यो र तिनलाई मन्दिरको सुन्दर नाउँको ढोकामा राखिन्थ्यो, ताकि ती व्यक्तिले त्यस मन्दिरमा गएका मानिसहरूसँग भिक्षा माग्न सकुन्। जब तिनले पत्रुस र युहन्नालाई त्यस मन्दिरमा जान लागेका देखे, तिनले उनीहरूसँग भिक्षा मागे। पत्रुस र युहन्नाले तिनीतर्फ नजर अडाएर भने, हामीलाई हेर, ती मानिसले उनीहरूबाट केही चिज प्राप्त गर्ने आशा राखेर उनीहरूलाई हेरे। तर पत्रुसले भने, मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु, नासरतका येशु ख्रिष्टको नाउँमा हिँड। पत्रुसले तिनको दाहिने हात समाए र तिनलाई उठाए र तुरुन्तै तिनको घोडा र गोलीगाँठोको हड्डीमा बल प्राप्त भयो। ती मानिस उफ्रदै उठे र हिँड्नलाई सुरु गरे, अनि पत्रुस र युहन्नासँगै हिँड्दै उफ्रदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गरे। सबै मानिसहरूले तिनलाई हिँडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे। तिनीहरूले देखे कि तिनी त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्नलाई बस्दै आइरहेका थिए, र तिनमा भएका कुराले तिनीहरू आश्चर्य र विस्मयले भरिएका थिए। तिनले पत्रुस र युहन्नाको हात समाइरहँदा सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे। जब पत्रुसले यो देखे, तब उनले मानिसहरूलाई जवाब दिए, हे इसरायलका मानिसहरू हो, तपाईँहरू किन आश्चर्यचकित हुनुभएको छ? किन तपाईँहरूले तिनलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्तै गरी हामीलाई एकटकले हेरिरहनु भएको छ? अब्राहम, इसहाक र याकुब हाम्रा पुर्खाका परमेश्वरले उहाँका सेवक येशूलाई महिमित पार्नु भएको छ। उहाँ नै हुनुहुन्छ जसलाई तपाईँहरूले पिलातस कहाँ सुम्पनु भयो, र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईँहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो। तपाईँले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा तपाईँहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो। तपाईँहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ। अब उहाँको नाउँमाथिको विश्वासले यी मानिसलाई बलियो बनायो जसलाई तपाईँले देख्नु र जान्नुहुन्छ। येशूप्रति यिनको विश्वासले यिनलाई तपाईँहरू सबैको सामुन्ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ। अब भाइहरू हो, तपाईँहरूले तपाईँका शासकहरूले झैँ अज्ञानतामा कार्य गर्नुभएको कुरा म जान्दछु, तर उहाँका ख्रिष्टले दुःख भोग्नुपर्छ भनी ती सबै अगमवक्ताहरूका मुखबाट परमेश्वरले पहिले नै बताउनु भएको थियो, जुन कुरा उहाँले अहिले पूरा गर्नुभएको छ। त्यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस्, ताकि तपाईँहरूका पाप मेटिउन् र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस्, र उहाँले नियुक्त भइसक्नुभएका ख्रिष्ट येशूलाई तपाईँहरूका निम्ति पठाउन सक्नुहुनेछ। सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्वरले उहाँका पवित्र अगमवक्ताहरूद्वारा धेरै पहिलेदेखि बोल्नुभयो। वास्तवमा मोसाले यसो भने, परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बीचबाट म जस्तै अगमवक्तालाई खडा गर्नुहुनेछ, उहाँले तिमीहरूलाई भन्नुहुने सबै कुराहरू तिमीहरूले सुन्नुपर्छ। ती अगमवक्ताले भनेको नसुन्ने हरेक व्यक्तिलाई मानिसहरूका बीचबाट पूर्ण रूपमा नाश गरिनेछ। हो, समुएलदेखिका र उनी पछि आएका सबै अगमवक्ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे। तपाईँहरू अगमवक्ता र परमेश्वरले तपाईँहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ। जसरी उहाँले अब्राहमलाई भन्नुभयो, तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन्। परमेश्वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईँहरूमध्ये हरेकलाई तपाईँहरूको दुष्टताबाट फर्काएर तपाईँहरूलाई आशिष दिनलाई उहाँलाई पहिला तपाईँहरू कहाँ पठाउनुभयो। प्रेरित अध्याय 4। जब पत्रुस र युहन्ना मानिसहरूसँग बोलिरहेका थिए, पुजारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदुकीहरू तिनीहरू कहाँ आए। पत्रुस र युहन्नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्युबाट पुनरुत्थान भएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो। उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यति बेला साँझ परिसकेको थियो। तर सन्देश सुनेका मानिसहरूमध्ये धेरैजनाले विश्वास गरे, र विश्वास गर्ने मानिसहरूको संख्या करिब 5,000 थियो। अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्त्रीहरू यरुसलेममा जम्मा भए। प्रधान पुजारी हन्नास, कैयाफा, युहन्ना, अलेक्जेन्डर र प्रधान पुजारीका अरू सबै आफन्तहरू त्यहाँ थिए। जब उनीहरूले पत्रुस र युहन्नालाई उनीहरूका माझमा राखे, तब उनीहरूले तिनीहरूलाई सोधे, तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ? अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, हे जनताहरूका शासकहरू र एल्डरहरू हो, यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्न गरिँदैछ भने, तपाईँहरू सबै र इसरायलका सबै मानिसहरूलाई यो थाहा होस् कि तपाईँहरूले क्रुसमा टाँग्नुभएका र परमेश्वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रिष्टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईँहरूको बीचमा यहाँ स्वस्थ भएर उभिएको छ। येशू ख्रिष्ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईँ घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो, तर उहाँ नै मुख्य कुने ढुङ्गा हुनुभयो। अरू कुनै व्यक्तिमा मुक्ति छैन, किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन। जब तिनीहरूले पत्रुस र युहन्नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र अशिक्षित मानिसहरू थिए, तब पत्रुस र युहन्ना येशूसँगै रहने गर्दथे भन्ने कुरा थाहा पाएर तिनीहरू छक्क परे। तिनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण तिनीहरूका विरुद्ध केही बोल्न सकेनन्। तर प्रेरितहरूलाई परिषद बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एक आपसमा कुरा गर्न थाले। उनीहरूले भने, यी मानिसहरूलाई हामी के गरौं, किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्चर्य कर्मको वास्तविकता यरुसलेममा बस्ने हरेक मानिसलाई थाहा छ। हामी यसलाई इन्कार गर्न सक्दैनौ, तर यो कुरा अझ बढी मानिसहरू बीचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नु भनी चेतावनी देऊ। तिनीहरूले पत्रुस र युहन्नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नु न त शिक्षा नै दिनु भनी आज्ञा दिए। तर पत्रुस र युहन्नाले उनीहरूलाई जवाब दिए र भने, परमेश्वरको नजरमा उहाँको भन्दा बढी तपाईँहरूको आज्ञा पालन गर्नु उचित हो कि होइन, तपाईँहरू नै न्याय गर्नुहोस्। किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोलिरहन सक्दैनौ। अझ बढी चेतावनी दिएपछि उनीहरूले पत्रुस र युहन्नालाई जान दिए। उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने तिनीहरूले जे गरेका थिए त्यसको निम्ति मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चंगाईको आश्चर्य कर्म अनुभव गर्ने मानिस 40 वर्षभन्दा माथिका थिए। तिनीहरूलाई स्वतन्त्र छोडेपछि पत्रुस र युहन्ना आफ्नै मानिसहरू कहाँ आए र प्रधान पुजारीहरू र एल्डरहरूले तिनीहरूलाई भनेका सबै कुराको प्रतिवेदन दिए। तिनीहरूले यो सुनेपछि आफ्नो आवाज परमेश्वरमा एकसाथ उचालेर भने, हे प्रभु, तपाईँ जसले आकाश र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, तपाईँ जो पवित्र आत्माद्वारा तपाईँका सेवक हाम्रा पिता दाउदको मुखद्वारा बोल्नुभयो, अरू जातिहरू किन क्रोधित भए र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे, परमप्रभु र उहाँका ख्रिष्टको विरुद्धमा पृथ्वीका राजाहरू एकमत भए र शासकहरू एकसाथ भेला भए, वास्तवमा गैर यहुदीहरू र इसरायलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो सहरमा तपाईँले अभिषेक गर्नुभएका तपाईँका पवित्र सेवक येशूको विरुद्धमा भेला भए, तपाईँको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए। हे प्रभु, अब तिनीहरूका चेतावनीलाई हेर्नुहोस् र तपाईँका सेवकहरूलाई तपाईँको वचन पूरा साहससित बोल्न दिनुहोस्, ताकि जब तपाईँले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्छ तपाईँका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्चर्यहरू होउन्। तिनीहरूले प्रार्थना गरेर सिद्ध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन साहससित बोले। विश्वास गर्नेहरूको त्यो ठूलो समूह एउटै हृदय र आत्माका थिए। तिनीहरूमध्ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए। ठूलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दै थिए र उनीहरू सबैमाथि ठूलो अनुग्रह थियो। तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन, किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएको पैसा ल्याउँथे र प्रेरितहरूका पाउमा राखिदिन्थे र आवश्यकता परेअनुसार हरेक विश्वासीलाई वितरण गरिन्थ्यो। साइप्रसबाट आएका योसेफ नाउँका एकजना मानिस थिए, जो लेबीकुलका थिए, जसलाई प्रेरितहरूले बार्नबास नाउँ राखिदिएका थिए, जसको अर्थ हुन्छ उत्साहको पुत्र। उनीसँग भएको जमिन उनले बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए।
प्रेरित अध्याय 5। अब एकजना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे। यो कुरा उनकी पत्नीलाई पनि थाहा थियो र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए। तर पत्रुसले भने, हननिया, पवित्र आत्मालाई झूट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्नलाई तिम्रो हृदयलाई शैतानले किन भर्यो? त्यसलाई बिक्री नगर्दा पनि के यो तिम्रो आफ्नो थिएन र? अनि यसलाई बेचिसकेपछि पनि यो तिम्रो आफ्नै नियन्त्रणमा नै थिएन र? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ? तिमीले मानिसहरूलाई होइन तर परमेश्वरलाई झूट बोलेका छौ। यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्नेहरू सबैमा ठूलो डर छाए। जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेरे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे। त्यसको झण्डै 3 घण्टापछि उनकी पत्नी त्यहाँ के भएको थियो भन्ने थाहै नपाई भित्र आइन्। पत्रुसले उनलाई भने, तिमीहरूले सो जमिनलाई त्यति नै मूल्यमा बेचेका हौ या होइनौ? मलाई बताऊ। उनले भनिन्, हो, त्यतिमा नै हो। तब पत्रुसले उनलाई भने, तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयो? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन्।
तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनको मृत्यु भयो र ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए। तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडी दिए। पुरै मण्डलीमा र यी कुराहरू सुन्ने सबैमा ठूलो डर छायो। प्रेरितहरूको हातद्वारा मानिसहरूका बीचमा धेरै चिन्ह र आश्चर्य कर्महरू भइरहेका थिए। तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए। तिनीहरूलाई मानिसहरूद्वारा उच्च सम्मान मिलेको भए तापनि कसैले पनि तिनीहरूसँगै सामेल हुन साहस गरेनन्। अझ धेरै विश्वासीहरू अर्थात् असंख्य स्त्रीहरू र पुरुषहरू प्रभुमा थपिँदै थिए। पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे। त्यहाँ यरुसलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठूलो संख्यामा आए र तिनीहरू सबै निको भए। तर प्रधान पुजारी र उनीसँग रहनेहरू सबैजना, जुन सदुकीहरूको सम्प्रदाय हो, उठे र तिनीहरू ईर्ष्याले भरिए। तिनीहरूले प्रेरितहरूमाथि हात हाले र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए। तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे र भने, जाओ र त्यस मन्दिरमा खडा हो र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ। जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए। तर प्रधान पुजारी र तिनीहरूसँग भएकाहरू आए र परिषदलाई इसरायलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए। तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र प्रतिवेदन दिए। हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौं र पहरेदारहरू ढोकामा उभिरहेका थिए, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौं। जब मन्दिरका कप्तान र मुख्य पुजारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्यलमा परे। तब कोही तिनीहरू कहाँ आए र तिनीहरूलाई भने, तपाईँहरूले झ्यालखानामा राख्नुभएका ती मानिसहरू मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन्। त्यसैले कप्तान हाकिमहरूसँगै गएर तिनीहरूलाई हिंसा बिना नै फर्काएर ल्याए, किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हाल्लान् भनी डराए। तिनीहरूले उनीहरूलाई ल्याएपछि तिनीहरूले उनीहरूलाई सभाको अघि राखे। प्रधान पुजारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौं, तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरुसलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ। तर पत्रुस र प्रेरितहरूले जवाब दिए, हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा पालन गर्नुपर्छ। हाम्रा पिता पुर्खाका परमेश्वरले येशूलाई मृत्युबाट उठाउनुभयो, जसलाई तपाईँहरूले रुखमा झुन्ड्याएर मार्नुभयो। परमेश्वरले इसरायललाई पश्चाताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नुभयो। हामीहरू यी कुराहरूका साक्षी छौं र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ, जसलाई परमेश्वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ। जब परिषदका सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे। तर गमलियल नाउँ गरेका फरिसी र व्यवस्थाका एकजना शिक्षक थिए, जो सबै मानिसहरूद्वारा सम्मानित थिए। उनी उभिए र केही समयको लागि प्रेरितहरूलाई बाहिर रहनलाई आज्ञा गरे। तब उनले तिनीहरूलाई भने, इसरायलका मानिसहरू हो, तपाईँहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ त्यसमा राम्ररी ध्यान दिनुहोस्। केही समय अघि थुदास केही हुँ भन्ने दावी गर्दै खडा भयो र झण्डै 400 जना मानिस त्यो सँगै लागे। त्यो मारियो र त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरबितर भए र त्यो सब छरपष्ट भयो। त्यो मानिसपछि जनगणनाको समयमा गालिलको यहुदा खडा भयो र कतिपय मानिसहरूलाई आफ्नो पछि खिच्यो, त्यो पनि नष्ट भयो र उसका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै छरपष्ट भए। अब म तपाईँहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस्, किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने यो पतन हुनेछ, तर यदि यो परमेश्वरको हो भने तपाईँहरूले तिनीहरूलाई पतन गराउन सक्नुहुन्न र तपाईँहरूले आफैलाई परमेश्वरको विरुद्धमा लडिरहेको पाउनुहुनेछ। यसरी तिनीहरूले तिनको कुरा माने। तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए। तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्न योग्यका गनिएकामा तिनीहरूले आनन्दित हुँदै त्यो परिषद छाडे। त्यसपछि हरेक दिन मन्दिर र घर घरमा तिनीहरूले निरन्तर येशूलाई नै ख्रिष्टको रूपमा सिकाइरहेका र प्रचार गरिरहेका थिए। प्रेरित अध्याय 6। ती दिनमा जब चेलाहरूको संख्या गुणात्मक रूपमा बढ्दै गयो, ग्रीक भाषा बोल्ने यहुदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले, किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा व्यवस्था गरिँदै थियो। 12 प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, खुवाउने पियाउने काममा अल्झिन, हामीले परमेश्वरको वचनलाई व्यवस्था गर्नु उपयुक्त हुँदैन। यसकारण भाइ हो, तपाईँहरू मध्येबाट 7 जना मानिसलाई छान्नुहोस्, जो नाउचलेका बुद्धि र पवित्र आत्माले भरिएका हुन्, जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौं। हाम्रो सम्बन्धमा भन्नुपर्दा हामी निरन्तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौँ। तिनीहरूको भनाई पुरै समुदायलाई मन पर्यो, त्यसैले तिनीहरूले विश्वास र पवित्र आत्माले भरिएका स्टिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, परमिनास र एन्टियोखियाका यहुदी मत मान्ने निकोलाउसलाई छाने। विश्वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए, जसले प्रार्थना गरे र तिनीहरूमाथि हात राखे। यसरी परमेश्वरको वचन फैलियो र यरुसलेममा चेलाहरूको संख्या गुणात्मक रूपमा वृद्धि भयो र धेरै पुजारीहरूले यस विश्वासलाई स्वीकार गरे। अब अनुग्रह र शक्तिले भरिएर स्टिफनसले मानिसहरूका बीचमा महान आश्चर्य र चिन्हहरू देखाउँदै थिए। तर त्यहाँ स्वतन्त्र दल नामक सभाघरका मानिसहरू, कुरेनीहरू, अलेक्जेन्ड्रियाका बासिन्दाहरू र किलिकिया साथै एसियाका केही मानिसहरू खडा भए। यी मानिसहरू स्टिफनससित वादविवाद गर्दै थिए, तर स्टिफनसले जुन बुद्धि र पवित्र आत्माको शक्तिमा बोलेका थिए तिनीहरूले त्यसको सामना गर्न सकेनन्। त्यसपछि तिनीहरूले केही मानिसहरूलाई गुप्तमा मनाई यसो भन्न लगाए, हामीले स्टिफनसले मूसा र परमेश्वरको विरुद्धमा ईश्वर निन्दक वचनहरू बोलेका सुनेका छौं। तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्त्रीहरूलाई उक्साए अनि स्टिफनससित मुकाबला गरे। तिनलाई पक्रे र परिषदमा ल्याए। तिनीहरूले झुटा साक्षीहरू पेश गरे, जसले भने, यो मानिसले यस पवित्र स्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन। नासरतको यो यसुले यस स्थानलाई नष्ट पार्नेछ र मूसाले हामीलाई सुम्पेका चलनहरूलाई बदल्नेछ भनी त्यसले बोलेको हामीले सुनेका छौं। परिषदमा जम्मा भएका हरेकको आँखा तिनमा केन्द्रित भयो र तिनको मोहडा स्वर्गदूतको झैं देखियो।
प्रेरित अध्याय सात।
प्रधान पुजारीले भने, के यी कुराहरू साँचा हुन्? स्टिफनसले भने, दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्नुहोस्। हाम्रा पिता अब्राहम हारानमा बस्नुअघि महिमाका परमेश्वर मेसोपोटामियामा तिनी कहाँ देखा पर्नुभयो। उहाँले तिनलाई भन्नुभयो, तिम्रो देश र तिम्रा नातेदारहरूलाई छाड र मैले देखाउने देशमा जाओ। त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे। त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई यस देशमा ल्याउनुभयो, जहाँ अहिले तपाईँहरू बस्नुहुन्छ। उहाँले तिनलाई कुनै पनि कुरा पैतृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्त पाइला राख्ने ठाउँसम्म पनि दिनुभएन। तर अब्राहमको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुने थियो र त्यसपछि तिनका सन्तानहरूलाई दिनुहुने थियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो। परमेश्वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्ने थिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउने थिए र 400 वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्ने थिए। परमेश्वरले भन्नुभयो, तिनीहरू जुन जातिको अधीनमा कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्केर आई यस ठाउँमा मेरो आराधना गर्नेछन्। अनि उहाँले अब्राहमसित खतनाको करार बाँध्नुभयो। त्यसैले अब्राहम इसाकका पिता बने र तिनले 8 दिनमा उनको खतना गरे। इसाक याकुबका पिता बने र याकुब 12 कुलका पिता बने। कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए, तर परमेश्वर तिनीसित हुनुहुन्थ्यो र उहाँले तिनलाई सबै दुःख कष्टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो। तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए। त्यसबेला सारा मिश्र र कनानभरि अनिकाल पर्यो र ठूलो सङ्कष्ट आइपर्यो। परिणामस्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन्। तर जब मिश्रमा अन्न पाइँदो रहेछ भनी याकुबले सुने, तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरू कहाँ प्रकट गरे र योसेफको परिवारलाई फारो कहाँ परिचित गराइयो। आफ्ना पिता याकुब र तिनका सबै नातेदारहरू अर्थात 75 प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरू मार्फत खबर पठाए। त्यसैले याकुब मिश्रमा गए। त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे। तिनीहरूका मृत शरीर सकेममा लगिए र अब्राहमले सकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो। परमेश्वरले अब्राहमसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे। त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो, जसले योसेफलाई चिन्दैनथे। ती राजाले हाम्रा मानिसहरूलाई छल गरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नु पर्थ्यो। त्यही बेला मूसाको जन्म भयो। तिनी परमेश्वरको सामु सुन्दर थिए र 3 महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो। जब तिनलाई फ्याँकियो, फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरा सरह हुर्काइन्। मूसालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने। तर जब तिनी करिब 40 वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इसरायलीहरूलाई भेट गर्न मन लाग्यो। एकजना इस्रायलीमाथि अन्याय भएको देखेर तिनले उसको रक्षा गरे र अत्याचार गर्ने मिस्रीलाई मारिदिए। परमेश्वरले तिनीद्वारा तिनका दाजुभाइहरूको छुटकारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन्। अर्को दिन तिनी केही इस्रायलीहरू कहाँ आए जहाँ तिनीहरू एक आपसमा झगडा गरिरहेका थिए। तिनले तिनीहरूको झगडा मिलाउन खोजेर भने, तपाईँहरू दाजुभाइ हुनुहुन्छ, किन एकअर्काको विरुद्धमा लड्नुहुन्छ? तर जसले आफ्नो छिमेकीलाई हानि पुर्याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो? हिजो तिमीले त्यस मिस्रीलाई मारे झैं के तिमी मलाई पनि मार्न चाहन्छौ? यो सुनेर मोसा भागे। तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने। 40 वर्ष बितेपछि सिनै पर्वतको उजाड स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनी कहाँ देखा परे। मोसाले ज्वालालाई देखेपछि तिनी छक्क परे। त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ परमप्रभुको आवाज आयो, तिम्रा पुर्खाहरू अब्राहम, इसहाक र याकुबका परमेश्वर मै हुँ। मोसा काँपे र तिनले हेर्ने साहस गरेनन्। परमप्रभुले तिनलाई भन्नुभयो, तिम्रा जुत्ता फुकाल, किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो। निश्चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःख कष्टलाई देखेको छु, मैले तिनीहरूको क्रन्दन सुनेको छु, र म तिनीहरूलाई छुटकारा दिन तल ओर्ली आएको छु। म तिमीलाई मिश्रमा पठाउनेछु। यी मूसा, जसलाई तिनीहरूले इन्कार गरेका थिए, जसलाई तिनीहरूले भनेका थिए, कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो? तिनैलाई परमेश्वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो। पोथ्रामा मूसा कहाँ देखा पर्ने स्वर्गदूतद्वारा परमेश्वरले तिनलाई पठाउनुभयो। मिश्र, लाल समुद्र साथै उजाड स्थानमा 40 वर्षसम्म आश्चर्यकर्म र चिन्हहरू गरेर मूसाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए। यी तिनै मूसा थिए जसले इस्रायलीहरूलाई भनेका थिए, परमेश्वरले तिमीहरूका दाजुभाइहरूकै बीचबाट म जस्तै एकजना अगमवक्ता खडा गर्नुहुनेछ। यी तिनै मानिस हुन् जो उजाड स्थानमा भएको समुदायसित स्वर्गदूत सँगै थिए, जो सिनै पर्वतमा तिनीसित बोलेका थिए। यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए। यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्त गरे। यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्। तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे। त्यसबेला तिनीहरूले हारूनलाई भने, हामीलाई अगुवाई गर्ने देवताहरू बनाउनुहोस्, हामीलाई मिश्र देशबाट अगुवाई गरेर ल्याउने यी मूसालाई के भयो हामीलाई थाहा छैन। ती दिनमा तिनीहरूले एउटा बाछोको मूर्ति बनाए र तिनीहरूले त्यसलाई बलिदान चढाए र तिनीहरू आफूले गरेको काममा रमाए। तर परमेश्वर तिनीहरूबाट तर्कनुभयो र तिनीहरूलाई आकाशका ताराहरूको सेवा गर्न छाडिदिनुभयो, जस्तो अगमवक्ताका पुस्तकहरूमा लेखिएको छ, इसरायलका घराना हो के तिमीहरूले मलाई 40 वर्षसम्म उजाड स्थानमा पशु बलि र बलिदानहरू चढायौ? र तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्यौ, यसकारण म तिमीहरूलाई बेबिलोनभन्दा पर निर्वासनमा लैजानेछु। उजाड स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो, जुन परमेश्वरले मूसालाई आज्ञा गर्नुभए मुताबिक उहाँले देखाउनु भएको नमुना बमोजिम बनाइएको थियो। हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए। हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो। दाउदको समयसम्म यस्तै भयो, जसले परमेश्वरको दृष्टिमा निगाह पाए र तिनले याकुबका परमेश्वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे। तर सोलोमनले परमेश्वरको निम्ति एउटा भवन बनाए, तथापि सर्वोच्च परमेश्वर हातले बनाएका घरहरूमा बस्नुहुन्न, जस्तो अगमवक्ताले भनेका छन्, स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरा खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ? परमप्रभु भन्नुहुन्छ, वा मेरो विश्राम स्थान कहाँ छ? के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र? हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईँहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ। तपाईँहरूका पुर्खाले जस्तो गरे तपाईँहरू पनि त्यस्तै गर्नुहुन्छ। तपाईँहरूका पुर्खाले कुन चाहिँ अगमवक्तालाई सताएनन्? तिनीहरूले अगमवक्ताहरूलाई मारे जो धर्मीजनको आगमन अघि देखा परेका थिए। अहिले आएर तपाईँहरू उहाँका विश्वासघाती र उहाँका हत्यारा बन्नुभएको छ। तपाईँहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो, तर त्यसको पालना गर्नुभएन। जब परिषदका सदस्यहरूले यी कुराहरू सुने, तिनीहरू स्टिफनसको विरुद्धमा क्रुद्ध बने र तिनीहरूले धारा किटे। तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्वरको महिमा साथै येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनु भएको देखे। स्टिफनसले भने, हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनु भएको देख्दछु। तर परिषदका सदस्यहरू ठूलो स्वरले चिच्याए, तिनीहरूले आफ्ना कान थुने र तिनीहरू तिनीमाथि जाइलागे। तिनीहरूले तिनलाई सहर बाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए। साक्षीहरूले साउल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्त्रहरू खोलेर राखे। तिनीहरूले स्टिफनसमाथि ढुङ्गा बर्साइरहँदा तिनले निरन्तर रूपमा प्रभुको पुकारा गरे र भने, हे प्रभु येशु, मेरो आत्मालाई ग्रहण गर्नुहोस्। तिनले घुँडा टेकी ठूलो स्वरले चिच्याए, हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस्। यति भनेपछि तिनले आफ्नो प्राण त्यागे।
प्रेरित अध्याय 8। तिनको हत्यामा साउल पनि सहमत थिए। त्यही दिन यरुसलेमको मण्डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो र प्रेरितहरू बाहेक अन्य विश्वासीहरू यहुदिया र सामरियाका क्षेत्रहरूमा तितरबितर भएर गए। ईश्वर भक्त मानिसहरूले स्टिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे, तर साउलले मण्डलीलाई औधी हानि पुर्याए। तिनी घरै पिच्छे जान्थे र तिनले पुरुष र स्त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे। तथापि छरपष्ट भएका विश्वासीहरूले चारैतिर वचन बाँड्दै थिए। फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रिष्टको बारेमा प्रचार गरे। जब भीडले फिलिपले गरेका चिन्हहरू देखे, तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने, किनकि तिनीहरूमध्ये धेरैजनाबाट अशुद्ध आत्माहरू चिच्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए र त्यस सहरमा बडो आनन्द भयो। तर त्यस सहरमा सिमोन नाउँ गरेको एकजना मानिस थियो, जसले पहिले जादुगरी गर्ने गर्थ्यो। त्यसले एक प्रभावशाली मानिस थिए भन्ने दावी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्क पार्ने गर्थ्यो। सबैभन्दा सानादेखि सबैभन्दा ठूलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे। तिनीहरूले भन्थे, यी मानिस परमेश्वरका ती शक्ति हुन् जसलाई महान भनिन्छ। तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो। तर जब फिलिपले परमेश्वरको राज्य र येशुख्रिष्टको सुसमाचारको बारेमा जे प्रचार गरे, तिनीहरूले त्यसमाथि विश्वास गरे अनि पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए। सिमोन आफैले पनि विश्वास गर्यो र बप्तिस्मा लियो। त्यो फिलिपसँगै लागिरह्यो। चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्क पर्यो। सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई ग्रहण गरे भन्ने कुरा जब यरुसलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र युहन्नालाई उनीहरू कहाँ पठाए। तिनीहरू आएपछि तिनीहरूले उनीहरूको पवित्र आत्मा पाउन सकुन् भनी उनीहरूका निम्ति प्रार्थना गरे, किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन। प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्तिस्मा भएको थियो। त्यसपछि पत्रुस र युहन्नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए। प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदो रहेछ भनी जब सिमोनले देख्यो, त्यसले तिनीहरूलाई रुपैयाँ पैसा दिन लाग्यो। त्यसले भन्यो, मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस्। तर पत्रुसले भने, तेरो रुपैयाँ पैसा तैँसित नष्ट होस्, किनकि तैँले परमेश्वरको वरदानलाई रुपैयाँ पैसाले प्राप्त गर्न सकिँदो रहेछ भनी ठानिस्। यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन, किनकि तेरो हृदय परमेश्वरसित ठिक छैन। त्यसकारण तेरो दुष्टताको लागि पश्चाताप गरी प्रभुलाई प्रार्थना चढा। कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि? किनभने म देख्दछु कि तँ तिक्तताको विष र पापको बन्धनमा छस्। सिमोनले जवाब दियो, मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि तपाईँले भन्नुभएको कुनै पनि कुरा ममाथि आइ नपरोस्। पत्रुस र योहन्नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरुसलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे। अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने, उठ र दक्षिणतिर जाऊ, जहाँ यरुसलेमदेखि गाजासम्म जाने बाटो छ। यो बाटो उजाड स्थानमा पर्दछ। तिनी उठेर गए। त्यहाँ इथियोपियाका एकजना नपुंसक थिए, जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए। तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए। तिनी आराधनाको लागि यरुसलेम आएका थिए। फर्कदै गर्दा तिनले रथमा यसैया अगमवक्ताको पुस्तक पढिरहेका थिए। पवित्र आत्माले फिलिपलाई भन्नुभयो, माथि जाऊ र त्यस रथको साथ लाग। त्यसैले फिलिप तिनी कहाँ दौडेर गए र तिनले यसैया अगमवक्ताबाट पढेको सुनेर फिलिपले सोधे, के तपाईँले पढिरहनु भएको कुरा बुझ्नुहुन्छ? इथियोपियालीले भने, कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्न सक्छु र? तिनले फिलिपलाई तिनीसँगै रथमा बस्न अनुरोध गरे। इथियोपियालीले पढेको धर्मशास्त्रको खण्ड थियो। काटिने थुमा जस्तै उसलाई लगियो। जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ, त्यसै गरी उसले आफ्नो मुख खोल्दैन। उसको विनम्रतामा उसको न्याय खोसियो। कसले उसको पुस्ताको घोषणा गर्ने? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो। त्यसैले नपुंसकले फिलिपलाई सोधे, मलाई बताइदिनुहोस् कि अगमवक्ताले कसको बारेमा भन्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा? फिलिपले बताउन थाले। तिनले उनलाई येशूको बारेमा बताउन यसैयाको यस खण्डबाट सुरु गरे। तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे। नपुंसकले भने, हेर्नुहोस्,
यहाँ पानी छ, मलाई बप्तिस्मा लिनदेखि केले रोक्छ? त्यसैले ती इथियोपियालीले रथ रोक्न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवैजना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्तिस्मा दिए। तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो। नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे। तर फिलिप अस्दोदमा देखा परे। तिनी कैसरिया नपुगुन्जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए।
प्रेरित अध्याय नौ।
तर साउल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पुजारी कहाँ गए र त्यस मार्गका पुरुष होस् या स्त्री जोसुकैलाई बाँधेर यरुसलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहरूको नाउँमा पत्र मागे। तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो। तिनी भुइँमा ढले र तिनले यसो भन्ने आवाज सुने, ए साउल किन तिमी मेरो खेदो गर्दैछौ? साउलले जवाब दिए, प्रभु तपाईँ को हुनुहुन्छ? प्रभुले भन्नुभयो, म येशु हुँ जसको तिमी खेदो गर्दैछौ, तर उठ र सहरमा जाओ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ। साउलसँगै यात्रा गर्ने मानिसहरूले आवाज चाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् र तिनीहरू अवाक भई उभिरहे। साउल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन्। त्यसैले तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्याए। तिनी तीन दिनसम्म दृष्टिविहीन भए र तिनले न खाए न पिए। दमस्कसमा हननिया नाउँ गरेका चेला थिए। प्रभुले दर्शनमा तिनलाई भन्नुभयो, ए हननिया। तिनले भने, प्रभु म यही छु। प्रभुले तिनलाई भन्नुभयो, उठ र सोझो भनिने गल्लीमा जाओ र त्यहाँ यहुदाको घरमा टार्ससका साउल नाउँ गरेका मानिसको खोजी गर, किनकि तिनी प्रार्थना गर्दैछन् र तिनले दृष्टि पाउन सकुन् भनेर तिनले दर्शनमा हननिया नाउँका मानिसले तिनीमाथि हात राखेको देखेका छन्। तर हननियाले जवाब दिए, प्रभु तिनले यरुसलेममा तपाईँका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्याएका छन् भन्ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु। तपाईँको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पुजारीहरूबाट अधिकार पाएका छन्। तर प्रभुले तिनलाई भन्नुभयो, जाओ, किनकि अन्य जातिहरू र राजाहरू र इसरायलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्नुपर्नेछ भनी म तिनलाई देखाउनेछु। त्यसैले हननिया गए र त्यस घरभित्र प्रवेश गरे। तिनीमाथि आफ्ना हात राख्दै उनले भने, भाइ साउल, तिमीले आफ्नो दृष्टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनु भएको छ। तुरुन्तै साउलका आँखाबाट पाप्रा जस्ता केही खसे र तिनले दृष्टि पाए। तिनी उठेर बप्तिस्मा लिए। तिनले केही खाएपछि तिनमा ताकत आयो। तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे। तुरुन्तै येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे। तिनका कुरा सुन्नेहरू सबै छक्क परे र तिनीहरूले भने, यरुसलेममा यो नाउँ लिनेहरूलाई नष्ट गर्ने मानिस यिनी नै होइनन् र? कि तिनी उनीहरूलाई बाँधेर मुख्य पुजारीहरू कहाँ लैजान यहाँ आएका होइनन् र? तर प्रचारको लागि साउल अझै शक्तिशाली बने र येशू नै ख्रिष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर दमस्कसमा बस्ने यहुदीहरूलाई तिनले अकमक्क पारिदिए। धेरै दिन बितेपछि यहुदीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे। तर साउलले तिनीहरूको षड्यन्त्र थाहा पाए। तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे। तर तिनका चेलाहरूले तिनलाई राति नै पर्खालबाट टोकरीमा हालेर खसालिदिए। साउल यरुसलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे। तर तिनी चेला हुन् भन्ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए। तर बार्नाबासले तिनलाई चेलाहरू कहाँ ल्याए। दमस्कसको बाटोमा कसरी साउलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए। यरुसलेमको भित्र बाहिर गर्दा तिनले उनीहरूलाई भेटे। तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले र तिनले ग्रीक यहुदीहरूसित वादविवाद गरे। तथापि उनीहरूले तिनलाई मार्न खोजिरहे। भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए। यसरी सारा यहुदिया, गालिल र सामरिया भरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो। परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली संख्यामा बढ्दै गयो। पत्रुस पुरै इलाकामा जाने क्रममा तिनी लुड्डा नगरमा बस्ने परमेश्वरका मानिसहरू कहाँ पनि आइपुगे। तिनले त्यहाँ एनियास नाउँका कोही एकजना मानिसलाई भेट्टाए जो 8 वर्षसम्म ओछ्यानमा थिए, किनकि तिनलाई पक्षाघात भएको थियो। पत्रुसले तिनलाई भने, ए एनियास, येशू ख्रिस्टले तिमीलाई निको पार्नुहुन्छ, उठ र तिम्रो ओछ्यान मिलाओ। तिनी तुरुन्तै उठे। लुड्डा र सारोनमा बस्ने सबैले ती मानिसलाई देखे र तिनीहरू प्रभुमा आए। अब यो पामा तबिता, ग्रिकमा डोरकास नाउँकी एकजना चेली थिइन्। यी स्त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् र उनले गरीबहरूको हेरचाह गर्थिन्। ती दिनमा उनी बिरामी परिन् र मरिन्। तिनीहरूले उनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे। लुड्डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्न तिनी कहाँ दुईजना मानिस पठाए, विलम्ब नगरिकन हामी कहाँ आइदिनुहोस्।
पत्रुस उठे र तिनीहरूसँगै गए। तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे।
पत्रुसको नजिकै बसेका सबै विधवाहरू रुँदै थिए र तिनीहरूले डोर्कास तिनीहरूसँग छँदा उनले बनाएका वस्त्रहरू र अरू पोसाकहरू तिनलाई देखाउँदै थिए।
पत्रुसले सबैलाई कोठाबाट बाहिर पठाएर घुँडा टेकी प्रार्थना गरे।
मृतकपट्टि फर्केर तिनले भने, ए तबिता, उठ।
उनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि उनी बसिन्।
त्यसपछि पत्रुसले उनलाई आफ्ना हातले उठाए। तिनले विश्वासीहरू र विधवाहरूलाई डाके र तिनीहरूको उपस्थितिमा उनलाई जीवित प्रस्तुत गरे।
यो खबर सारा युप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्वास गरे।
पत्रुस धेरै दिनसम्म युप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे।
प्रेरित अध्याय 10। कैसरिया सहरमा कर्निलियस नाउँका एकजना मानिस थिए, जो इटालिया नामक पल्टनका कप्तान थिए। तिनी ईश्वर भक्त मानिस थिए। तिनी र तिनका सारा घरानाले परमेश्वरको आराधना गर्थे। तिनले यहुदीहरूलाई धेरै रुपैयाँ पैसा सहयोग गरे र तिनले सधैँ परमेश्वरलाई प्रार्थना चढाइरहन्थे।
दिउँसो 3 बजेतिर तिनले दर्शनमा परमेश्वरका एकजना स्वर्गदूत आफूतिर आइरहेको देखे।
स्वर्गदूतले भने, ए कर्निलियस।
कर्निलियसले एक टक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने,
हजुर भन्नुहोस्।
स्वर्गदूतले तिनलाई भने, तिम्रा प्रार्थना र तिमीले गरीबहरूलाई दिएका दान सम्झना योग्य बलिको रूपमा परमेश्वरको उपस्थितिमा पुगेका छन्।
पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन युप्पा सहरमा मानिसहरू पठाओ।
तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन्, जसको घर समुद्रको छेउमा छ।
आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुईजना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्वरलाई पुज्ने एकजना सिपाहीलाई बोलाए।
कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए।
भोलिपल्ट लगभग दिउँसोको 12 बजेको थियो।
तिनीहरू यात्रा गरेर सहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले।
तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो, तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनले एउटा दर्शन देखे।
तिनले आकाश खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे, जुन चारै कुनामा बाँधिएको एउटा ठूलो तन्ना जस्तो थियो।
त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकाशका चराचुरुङ्गीहरू थिए।
त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, पत्रुस, उठ अनि मारेर खाऊ।
तर पत्रुसले भने, हुँदैन प्रभु, किनकि मैले कहिले अशुद्ध र अपवित्र कुराहरू खाएको छैन।
तर त्यो आवाज दोस्रो पटक पनि तिनी कहाँ आयो,
परमेश्वरले जेलाई शुद्ध पार्नु भएको छ, तिमीले त्यसलाई अशुद्ध नभन।
3 पटकसम्म यसै भयो।
त्यसपछि त्यो तन्ना जस्तो वस्तु तुरुन्तै आकाशतिर लगियो।
आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्यलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए।
तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए।
पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे।
पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्नुभयो,
हेर, 3 जना मानिसले तिम्रो खोजी गर्दैछन्। उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग।
तिनीहरूसँगै जानदेखि नडराऊ, किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ।
त्यसैले पत्रुस ती मानिसहरू कहाँ ओर्ले र तिनले भने,
तपाईँहरूले खोजिरहनु भएको व्यक्ति मै हुँ, तपाईँहरू किन आउनु भएको?
तिनीहरूले भने, परमेश्वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्तान धर्मी मानिस हुनुहुन्छ, जो सारा यहुदी जातिको बीचमा प्रसिद्ध हुनुहुन्छ।
परमेश्वरका पवित्र स्वर्गदूतले तपाईँलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए, ताकि उहाँले तपाईँको सन्देश सुन्न सकुन्।
त्यसैले पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्न निमन्त्रणा दिए।
भोलिपल्ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए। योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे।
अर्को दिन तिनीहरू कैसरिया आइपुगे।
कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए।
तिनले आफ्ना नातेदारहरू साथै घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए।
पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत गरे।
तर पत्रुसले तिनलाई उठाएर भने, उठ्नुहोस्, म आफै पनि केवल मानिस हुँ।
पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे।
पत्रुसले तिनीहरूलाई भने, तपाईँहरूलाई थाहा छ कि एउटा यहुदीले अर्को जातिका मानिसहरूसित संगत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो। तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्नु हुँदैन भनी परमेश्वरले मलाई देखाउनु भएको छ। त्यसकारण मलाई बोलाइँदा म गनगन नगरिकन आए।
तपाईँहरूले मलाई किन बोलाउनु भएको?
कर्नेलियसले भने, 4 दिन अघि यही घडीमा म मेरो घरमा दिउँसो 3 बजे प्रार्थना गरिरहँदा सेतो पोसाक लगाएका एकजना मानिस मेरो सामु खडा भए। तिनले भने, हे कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भएको छ र तिमीले गरिबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ। त्यसैले कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ। तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ। त्यसैले तुरुन्तै मैले तपाईँलाई बोलाउन पठाए। तपाईँ गनगन नगरिकन आइदिनु भयो। अब परमप्रभुले तपाईँलाई निर्देशन दिनुभएका सबै कुरा सुन्न हामी सबै यहाँ परमेश्वरको उपस्थितिमा छौँ। तब पत्रुसले आफ्नो मुख खोलेर भने, साँच्चै म जान्दछु कि परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न, बरु हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अघि स्वीकार योग्य हुन्छ। परमेश्वरले इसरायलीहरूलाई पठाउनु भएको सन्देश तपाईँहरूलाई थाहै छ। उहाँले सबैका प्रभु अर्थात् येशु ख्रिष्टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो। युहन्नाले प्रचार गरेको बप्तिस्मा पश्चात गालिलबाट सुरु गरेर सारा यहुदियाभरि भएका घटनाहरूको बारेमा तपाईँहरूलाई थाहै छ। ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो। उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो, किनकि परमेश्वर उहाँसित हुनुहुन्थ्यो। यहुदीहरूको देश र यरुसलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं। यही येशूलाई तिनीहरूले काठमा झुन्ड्याएर मारे। परमेश्वरले उहाँलाई तेस्रो दिनमा बिउताउनुभयो र प्रकट गराउनुभयो। सबै कहाँ होइन, तर परमेश्वरले पहिले नै छान्नुभएका साक्षीहरू कहाँ। हामी नै ती साक्षीहरू हौं जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौं र पियौं। परमेश्वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता भएको छ भने मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो। सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस्। पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्नेहरू सबैमाथि पवित्र आत्मा उर्लनुभयो। पत्रुससँगै आएका यहुदी विश्वासीहरू छक्क परे, किनकि पवित्र आत्माको वरदान अन्य जातिहरूलाई पनि दिइएको थियो, किनभने तिनीहरूले यी अन्य जातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरेका सुने। तब पत्रुसले जवाब दिए, हामीले जस्तै पवित्र आत्मा प्राप्त गर्ने यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनदेखि कसैले रोक्न सक्छ? तिनले तिनीहरूलाई येशु ख्रिष्टको नाउँमा बप्तिस्मा लिनु भन्ने आज्ञा दिए। तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्न अनुरोध गरे।
प्रेरित अध्याय 11। अहिले यहुदियामा भएका प्रेरितहरू र भाइहरूले गैर यहुदीहरूले पनि परमेश्वरको वचन ग्रहण गरेका थिए भन्ने सुने। जब पत्रुस यरुसलेममा आए, खतनाको समूहका मानिसहरूले तिनको आलोचना गरे। तिनीहरूले भने, तपाईँ बेखतनाका मानिसहरूसँग बस्नुभयो र तिनीहरूसँग खानुभयो। तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा वर्णन गर्न सुरु गरे। उनले भने, म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ र मैले एउटा दर्शन देखे जसमा स्वर्गबाट एउटा ठूलो तन्ना जस्तो तलतिर झारिएको थियो। यो म कहाँ आयो? मैले यसलाई एकटक लगाएर हेरे र यसबारे मैले पृथ्वीको चार खुट्टे जनावरहरू, जंगली जन्तुहरू, घस्रने जन्तुहरू र आकाशमा उड्ने चराहरू देखे। त्यसपछि मैले एउटा आवाजले मलाई भनेको सुने, पत्रुस उठ अनि तिनीहरूलाई मारेर खाऊ। मैले भने, प्रभु यसो होइन, किनभने अहिलेसम्म अपवित्र र अशुद्ध थोक मेरो मुखमा परेकै छैनन्। तर स्वर्गबाट फेरि उत्तर आयो, परमेश्वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ अशुद्ध नभन। यो तीनपल्टसम्म भयो, त्यसपछि सबै कुरा स्वर्गतिर फेरि उठाइ लगियो। हेर्नुहोस्, हामी बसेको घर अगाडि तीनजना मानिस उभिरहेका थिए। उनीहरूलाई कैसरियाबाट म कहाँ पठाइएको थियो? पवित्र आत्माले मलाई उनीहरूसँग जानु र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नु हुँदैन भनी आज्ञा दिनुभयो। यी छजना भाइहरू मसँग गए र हामी त्यो मानिसको घरभित्र गयौं। उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो। उनले तिम्रो लागि एउटा सन्देश बताउनेछन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना। जब म तिनीहरूसँग बोल्न थाले, तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी सुरुमा हामीमाथि आउनुभएको थियो। कसरी उहाँले भन्नुभएको थियो, तब मैले प्रभुका वचनहरूलाई सम्झे। युहन्नाले पानीमा बप्तिस्मा दिए, तर तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिइनेछ। हामीले प्रभु येशु ख्रिष्टमाथि विश्वास गर्दा उहाँले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने परमेश्वरको विरोध गर्ने म को थिएँ र? जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिक्रिया जनाएनन्। तर तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, परमेश्वरले गैर यहुदीहरूलाई पनि जीवनको निम्ति पश्चाताप दिनुभएको छ। त्यसकारण स्टिफनसको मृत्युसँगै सुरु भएको कष्ट भोगिरहेका विश्वासीहरू यरुसलेमबाट छरपष्ट भए। यी विश्वासीहरू फोनेसिया, साइप्रस र एन्टिओखियासम्म गए। उनीहरूले येशूको बारेमा सन्देश अरू कसैलाई नबताई यहुदीहरूलाई मात्र बताए। तर तिनीहरूमध्ये केही मानिसहरू साइप्रस र कुरेनीबाट एन्टिओखियामा आए र ग्रीकहरूसँग पनि बोले र प्रभु येशूको प्रचार गरे र तिनीहरूसँग प्रभुको हात थियो।
ठूलो संख्यामा मानिसहरूले विश्वास गरेर प्रभुतिर फर्के। तिनीहरूको बारेको खबर यरुसलेमको मण्डलीको कानमा आइपुग्यो र तिनीहरूले बार्नबासलाई एन्टियोकियासम्म पठाए। जब उनी आए र परमेश्वरको वरदानलाई देखे तब उनी खुसी भए र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए। बार्नबास एक असल र पवित्र आत्माले भरिएका र विश्वासमा परिपक्व मानिस थिए र प्रभुमा धेरै मानिसहरू थपिए।
तब बार्नबास साउललाई खोज्नका निम्ति टार्ससतिर गए। जब उनले तिनलाई भेटाए तब उनले तिनलाई एन्टियोकियामा ल्याए।
तिनीहरू पूरै वर्षभरि नै मण्डलीमा सँगसँगै भेला भए र धेरै मानिसहरूलाई सिकाए। एन्टियोकियामा नै पहिलोपल्ट चेलाहरूलाई ख्रिस्टियन भनियो। अब यी दिनहरूमा केही अगमवक्ताहरू यरुसलेमबाट तल एन्टियोकियामा आए। तिनीहरूमध्ये एकजना अगावस नाउँ गरेका उभिएर संसारभरि नै ठूलो अनिकाल आउन लागेको छ भनी आत्माले देखाउनुभयो। क्लाउडियसका दिनहरूमा यस्तो भयो। त्यसैले सक्ने जति हरेक चेलाहरूले यहुदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे। तिनीहरूले त्यसो गरेपछि तिनीहरूले साउल र बार्नबासको हातमा एल्डरहरू कहाँ पैसा पठाए।
प्रेरित अध्याय 12।
त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले। उनले यहोन्नाको भाइ याकुबलाई तरवारले मारे। त्यसपछि यस कुराले यहुदीहरूलाई प्रसन्न पारेको देखेपछि उनी पत्रुसलाई पनि पक्रन अघि बढे। यो अखमिरी रोटीको चाडको समय थियो। उनलाई पक्रेपछि तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए। निस्तार चाडपछि उनलाई मानिसहरूका बीचमा ल्याउने तिनले विचार गरिरहेका थिए। त्यसकारण पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति समूहले यत्नपूर्वक परमेश्वरसँग प्रार्थना गरेका थिए। हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन त्यस रातमा पत्रुस दुईजना सिपाहीका बीचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए। ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए। तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्यस कोठामा ज्योति चम्क्यो। उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, छिटो उठ। त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे। स्वर्गदूतले तिनलाई भने, तिमी आफैले कपडाहरू र चप्पलहरू लगाओ। पत्रुसले त्यसै गरे। स्वर्गदूतले तिनलाई भने, आफ्ना बाहिरी वस्त्रहरू लगाओ र मलाई पछ्याओ। त्यसकारण पत्रुसले स्वर्गदूतलाई पछ्याए र बाहिर गए। स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्ने कुरा पत्रुसलाई थाहा नै थिएन। उनले दर्शन देखिरहेको छु भनी विचार गरे। त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरिसकेपछि तिनीहरू सहरतिर डुर्याउने फलामे ढोकामा आइपुगे। यो तिनीहरूका निम्ति आफै खोलियो। तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए। जब पत्रुस आफ्नो होसमा आए उनले भने, अहिले मलाई साँच्चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाएर हेरोदको हातबाट यहुदी मानिसहरूले आशा गरेको कुराबाट मलाई छुटकारा दिनुभयो। उनले यो महसुस गरेपछि उनी मर्कुस उपनाउँ गरेका यहोन्नाकी आमाको घरमा आए। त्यहाँ धेरै विश्वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए। जब उनले ढोका ढकढकाए तब रोधा नाउँ गरेकी एकजना दासी केटी ढोका खोल्न आइन्। जब तिनले पत्रुसको आवाजलाई चिनिन् तब आनन्दले भरिएर ढोका खोल्नै भुलिन् अनि कुद्दै कोठाभित्र आइन् र पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन्। त्यसैले तिनीहरूले तिनलाई भने, तिमी बहुलाएकी छौ, यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन्। तिनीहरूले भने, यो उनको स्वर्गदूत हो। तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे र जब तिनीहरूले ढोका खोले तिनीहरूले उनलाई देखे र चकित भए। पत्रुसले तिनीहरूलाई चुप रहन हातले इसारा गरे र प्रभुले उनलाई कसरी कैदबाट बाहिर ल्याउनु भयो तिनीहरूलाई भने। उनले भने, याकुब र भाइहरूलाई यी कुराहरू बताइदेऊ। त्यसपछि उनले त्यो ठाउँ छाडे र अर्को ठाउँतिर गए। जब उज्यालो भयो पत्रुसलाई के भयो होला भनी त्यहाँ सिपाहीहरूको माझमा ज्यादै हलचल भयो। हेरोदले उनलाई खोजेर भेटाउन नसकेपछि तिनले पहरेदारहरूलाई प्रश्न गरे र तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए। त्यसपछि तिनी यहुदियाबाट कैसरियामा झरे र त्यहीँ बसे। हेरोद सिदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए। तिनीहरू उनी कहाँ सँगै गए। तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाए अनि तिनीहरूले शान्तिको लागि बिन्ती गरे, किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्न प्राप्त गर्ने गर्दथ्यो। एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर हेरोद सिंहासनमा बसे। उनले तिनीहरूलाई भाषण दिए। मानिसहरूले यसो भन्दै चिच्याए, यो त ईश्वरको आवाज हो, मानिसको होइन। तिनले परमेश्वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे अनि किरा परेर तिनी मरे। तर परमेश्वरको वचन वृद्धि र गुणात्मक हुँदै गयो। साउल र बार्नबासले यरुसलेमको तिनीहरूको मिसन पूरा गरेपछि तिनीहरूले आफूसँगै यूहन्नालाई लिएर गए, जसको अर्को नाउँ मर्कुस थियो।
प्रेरित अध्याय 13।
एन्टियोकियाको सभामा त्यहाँ केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरूमा बार्नबास, सिमियोन जसलाई नाइजर भनिन्थ्यो, कुरेनीका लुसियस मनेन जो पालन पोषण गरेर हेरोदसँगै हुर्किएका भाइ र साउल थिए। जब तिनीहरू उपवास सहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्नुभयो, साउल र बार्नबासलाई मेरो निम्ति अलग गर, जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु। सभाले उपवास प्रार्थना गरिसकेपछि र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए। त्यसकारण पवित्र आत्माको आज्ञा साउल र बार्नबासले माने र तल सिलुसियामा गए अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए। सलामिस सहरमा हुँदा उनीहरूले यहुदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि युहन्ना मर्कुस पनि उनीहरूसँगै थिए। उनीहरू पुरै टापु पार गरेर पाफोस पुगेपछि एकजना जादुगर यहुदी झुटा आगमवक्तालाई भेट्टाए, जसको नाउँ बार येसु थियो। यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए। उनले साउल र बार्नबासलाई बोलाए किनभने तिनी परमेश्वरको वचन सुन्न चाहन्थे, तर इलुमास जादुगरले तिनीहरूको विरोध गर्यो। यसरी नै उसको नाउँ अनुवाद गरिन्छ। उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्वासबाट फर्काउन प्रयास गर्यो, तर साउल, जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर उसलाई एकटक लाएर हेरे र भने, त सैतानको छोरो, त छल र दुष्टताले भरिएको छस्, त हरेक प्रकारको धार्मिकताको शत्रु होस्, तैँले प्रभुको सोझो बाटोलाई बङ्ग्याउन कहिले छोड्दैनस्, छोड्छस् र अब हेर, प्रभुको हात त माथि परेको छ र त अन्धो हुनेछस्, केही समयका लागि तैँले घाम देख्ने छैनस्। तुरन्तै त्यहाँ बाक्लो तुवालो र अन्धकारले एलुमासलाई ढाक्यो र हात समातेर डोर्याइदिउन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो। प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्वास गरे, किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए। अब त्यसपछि पावल र उनका साथीहरू पाफोसबाट पानी जहाजमा चढी पाम्फिलियाको पर्गामा आए, तर युहन्नाले उनीहरूलाई छोडेर यरुसलेमतिर फर्के। पावल र उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टियोखियामा आइपुगे। त्यहाँ उनीहरू विश्राम दिनमा सभाघरमा गए र बसे अनि व्यवस्था र अगमवक्ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, भाइहरू हो, यदि तपाईँहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्नुहोस्। त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, इसरायलका मानिसहरू र जसले परमेश्वरलाई आदर गर्नुहुन्छ सुन्नुहोस्, इसरायलका यी मानिसहरूका परमेश्वरले हाम्रा पिता पुर्खाहरूलाई चुनेर र मिश्र देशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनु भयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो। उहाँले झण्डै 40 वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो। कनानमा भएका 7 जातिहरूलाई उहाँले नाश गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो। यी सबै घटनाहरू हुन 450 वर्षको अवधिमा भएका हुन्। यी सबै कुरापछि परमेश्वरले समुएल अगमवक्ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो। त्यसपछि मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्वरले बेन्यामिन कुलको किसका छोरा साउललाई 40 वर्षसम्मको निम्ति दिनुभयो। तब परमेश्वरले साउललाई राजाबाट हटाउनु भएपछि उहाँले दाउदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो। परमेश्वरले यिनै दाउदका बारेमा भन्नुभएको थियो, यिसैका छोरा दाउद मेरो हृदय अनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन्। यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभए अनुसार परमेश्वरले इसरायलमा मुक्तिदाता येशु ल्याउनु भएको छ। येशु आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब युहन्नाले पहिला इसरायलका सबै मानिसहरूलाई पश्चातापको बप्तिस्माको बारेमा घोषणा गरे। जसरी युहन्नाले आफ्नो काम पूरा गर्दै गर्दा उनले भने, तिमीहरू म को हुँ भनी विचार गर्दछौ, म त्यो होइन, तर सुन, म पछि एकजना आउँदै हुनुहुन्छ जसको खुट्टाको जुत्ताको तुना फुकाल्न म योग्यको छैन। भाइहरू, अब्राहमका वंशका सन्तानहरू र तपाईँहरूमध्ये जसले परमेश्वरलाई आराधना गर्नुहुन्छ, यो मुक्ति बारेको सन्देश हामीहरूलाई नै पठाइएको छ। यरुसलेममा बस्नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तवमै चिनेनन्, न त हरेक सभातमा पढिने अगमवक्ताहरूको आवाजलाई नै बुझे। त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्युदण्डको आज्ञा दिएर अगमवक्ताको भविष्यवाणीलाई पूरा गरे। उहाँलाई मृत्युदण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातसँग उहाँलाई मार्न माग गरे। जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पूरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओह्राले र चिहानमा राखे, तर परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो। गालिलदेखि यरुसलेमसम्म उहाँसँगै आएका मानिसहरू कहाँ उहाँ धेरै दिनसम्म देखा पर्नुभयो। अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन्। यसकारण हाम्रा पिता पुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईँहरू कहाँ ल्याएका छौं। परमेश्वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पूरा गरिदिनुभयो, जसरी यो दोस्रो भजनमा पनि लेखिएको छ, तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु। उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्ने तथ्यबारे उहाँले यसरी बोल्नु भएको छ, म तिमीलाई दाउदको पवित्र र निश्चित आशिष दिनेछु। यसै कारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्नुभएको छ, तपाईँले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुने छैन, किनभने दाउदले उनको पुस्तामा परमेश्वरको इच्छा अनुसार सेवा गरेपछि उनको मृत्यु भयो र उनलाई उनका पिता पुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो, तर जसलाई परमेश्वरले जीवित पार्नुभयो उहाँको शरीर कुहिएन। त्यसैले भाइहरू हो, यो कुरा तपाईँहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईँहरूलाई पाप क्षमाको घोषणा गरिन्छ। विश्वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिन्छ, जसबाट मोसाको व्यवस्थाले तपाईँहरूलाई धर्मी ठहराउन सकेको थिएन। यसै कारण होसियार हुनुहोस्, अगमवक्ताले बोलेको यो कुरा तपाईँहरूमाथि आइ नपरोस्। घृणा गर्नेहरू हो, हेर र छक्क पर र नष्ट भइजाओ, तिमीहरूको समयमा मैले काम गरिरहेको छु। यदि कसैले तिमीहरूलाई यसबारे घोषणा गरे पनि तिमीहरू कहिले विश्वास गर्ने छैनौ। पावल र बार्नबास त्यहाँबाट जान लाग्दा मानिसहरूले यिनै वचनहरू अर्को विश्राममा आएर बोलिदिनुहोस् भनी तिनीहरूलाई विन्ती गरे। जब सभाघरको सभा अन्त्य भयो तब धेरै यहुदीहरू र यहुदी मत मान्ने भक्तहरू पावल र बार्नबासको पछि लागे। तिनीहरूले परमेश्वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए। अर्को विश्राममा लगभग पूरै सहर नै प्रभुको वचन सुन्नलाई सँगसँगै भेला भएको थियो। जब यहुदीहरूले भीडलाई देखे तिनीहरू डाहले भरिए र पावलले भनेका कुराहरूको विरुद्धमा बोल्न थाले र उनको अपमान गरे। तर पावल र बार्नबासले साहससित बोल्दै भने, परमेश्वरको वचन पहिले तपाईँहरू कहाँ नै बोल्नु आवश्यक थियो। तपाईँहरूबाट धकेलिएको देखेर आफूले आफैलाई अनन्त जीवन प्राप्त गर्नेदेखि अयोग्य तुल्याउनु भएको हुनाले हेर्नुहोस्, हामी गैर यहुदीतर्फ फर्कनेछौँ, किनभने परमेश्वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, मैले तिमीलाई गैर यहुदीहरूका निम्ति ज्योतिको रूपमा राखेको छु र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ। जब गैर यहुदीहरूले यो सुने तिनीहरू खुसी भए र परमेश्वरको वचनको महिमा गरे। अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्वास गरे त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो। तर यहुदीहरूले भक्त र महत्वपूर्ण स्त्रीहरू र साथसाथै सहरका मुख्य मानिसहरूसँग पावल र बार्नबासको विरुद्धमा अनुरोध गरे। तिनीहरूले पावल र बार्नबासलाई दण्डित गरे, उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए। तर पावल र बार्नबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए। त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपूर भए।
प्रेरित अध्याय 14। आइकोनियममा आइसकेपछि पावल र बार्नबास सँगसँगै यहुदीहरूको सभाघरमा गए र यसरी बोले, जसको कारण यहुदीहरू र ग्रीकहरू दुवैका ठूलो भीडले विश्वास गरे। तर अनाज्ञाकारी यहुदीहरूले गैरयहुदीहरूका मनहरूलाई खलबलाइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए। त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा साहसपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे। उहाँले यो परमेश्वरको पावल र बार्नबासका हातहरूद्वारा यी चिन्हहरू र अचम्मका कामहरू दिएर गर्नुभयो। तर सहरका अधिकांश मानिसहरू विभाजित भए। कोही मानिसहरू यहुदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे। जब यहुदीहरू र गैर यहुदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बार्नबासलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्न मनाउन प्रयास गरे, यो कुरा थाहा पाएपछि तिनीहरू लुकोनिया, लुस्त्रा र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे। लुस्त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिल्यै हिँडेको थिएन। पावलले बोलिरहेको त्यो मानिसले सुन्यो। पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुन सक्ने विश्वास भएको देखे। यसकारण उनले ठूलो स्वरमा त्यसलाई भने, आफ्नो खुट्टामा उठ, अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो। जब भीडले पावलले गरेका काम देखे तब तिनीहरूले आफ्ना स्वर उचालेर कराउँदै लुकोनियाको भाषामा भने, देवहरू मानिसहरूका रूपमा हामी कहाँ तल ओर्ले आएछन्। तिनीहरूले बार्नबासलाई जियुस र पावललाई हर्मेस भने, किनकि उनी चाहिँ प्रमुख वक्ता थिए। जियुसका पुजारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भीडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे। तर जब प्रेरित पावल र बार्नबासले यो सुने र तिनीहरूले आफ्ना लुगा च्यातेर झट्टै कराउँदै मानिसहरूका भीडतिर गए र भने, ए मानिसहरू हो, यी कुराहरू तपाईँहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईँहरू जस्तै भावना भएका मानव जाति हौं। हामीले तपाईँहरूलाई अर्थविहीन कुराहरूबाट ती जीवित परमेश्वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौं, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो। विगतका समयहरूमा उहाँले सबै जातिहरूलाई आआफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो, तथापि उहाँले आफैलाई गवाही बिना छोड्नु भएन। त्यसका निम्ति उहाँले असल गर्नुभयो
र तपाईँहरूलाई स्वर्गबाट वर्षा र फलदायी ऋतुहरू अनि भोजन र आनन्दले तपाईँहरूका हृदयलाई भर्नुभएको छ। यी वचनहरूले पनि पावल र बार्नबासले तिनीहरूले भीडलाई बलिदान गर्नबाट बडो मुस्किलले रोके। तर एन्टियोकिया र आइकोनियमबाट केही यहुदीहरू आए र भीडहरूलाई मनाए। तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले। तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा उनी उठे र सहरभित्र पसे। अर्को दिन बार्नबाससँग उनी डर्बीतिर गए। सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टियोकियामा फर्किए। तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे। तिनीहरूले उनीहरूलाई धेरै दुःख र सतावटहरूबाट भएर नै हामी परमेश्वरको राज्यमा पस्नुपर्छ भनी बताए। जब तिनीहरूले विश्वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए। त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए। पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे। त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टियोकियातिर गए, जहाँ उनीहरूले भर्खरै पूरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए। तिनीहरू एन्टियोकियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैर यहुदीहरूका बीचमा कसरी उहाँले विश्वासको ढोका खोलिदिनुभयो सो बारे सबै कुरा बताए। तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे।
प्रेरित अध्याय 15।
यहुदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, जबसम्म तपाईँहरूले मोसाको विधि अनुसार खतना गर्नुहुन्न तबसम्म तपाईँहरू बाँच्न सक्नुहुन्न। जब पावल र बार्नबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्नलाई लिएर पावल, बार्नबास र अरू केही मानिस यरुसलेममा प्रेरित र एल्डरहरू कहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे। त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैर यहुदीहरू विश्वासमा आएका कुरा घोषणा गरे। उनीहरूले सबै दाजुभाइहरूमा ठूलो आनन्द ल्याए। जब उनीहरू यरुसलेममा आए उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो र यसरी उनीहरूसँग परमेश्वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए। फरिसी दलबाट विश्वास गरेका केही मानिसहरू उठे र भने, तिनीहरूलाई खतना गर्न र मूसाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ। त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए। धेरै छलफलपछि पत्रुस उठे र तिनीहरूलाई भने, भाइहरू, केही समय अगाडि परमेश्वरले तपाईँहरूको माझमा गर्नुभएको एउटा छनोट तपाईँहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैर यहुदीहरूले सुसमाचारको वचन सुन्न सकुन् र विश्वास गरून्। मानिसहरूका हृदय जान्नुहुने परमेश्वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ। विश्वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बीचमा कुनै भेदभाव गर्नु भएन। अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्नै पर्छ भनी तपाईँहरू किन परमेश्वरको परीक्षा गर्नुहुन्छ? तर हामी विश्वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए। तिनीहरूले पावल र बार्नबासद्वारा गैर यहुदीहरूका माझमा परमेश्वरले गर्नुभएका चिन्ह र आश्चर्य कर्महरूको विवरण सुनिरहँदा सारा भीड चुपचाप रह्यो। तिनीहरूले बोल्न छोडेपछि याकुबले जवाब दिँदै भने, भाइहरू हो, मेरा कुरा सुन्नुहोस्। परमेश्वरले आफ्नो नाउँको खातिर तिनीहरूबाट एक जातिलाई लिन कसरी पहिले गैर यहुदीहरूलाई कृपा दृष्टिका साथ सहायता गर्नुभयो भनी सिमोनले बताएका छन्। यससँग अगमवक्ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ, यी कुराहरूपछि म फर्केर आउनेछु र म दाउदको ढलेको पाल फेरि निर्माण गर्नेछु। यसका भग्नावशेषहरूलाई म उठाउनेछु र फेरि पुनर्स्थापित गर्नेछु, ताकि बाँकी रहेको मानिसहरू र सबै गैर यहुदीहरू लगायत मेरो नाउँद्वारा बोलाइएकाहरूले प्रभुलाई खोज्न सकुन्। जसले यी कुराहरू प्राचीन समयदेखि थाहा गर्नुहुने प्रभुले यसरी भन्नुहुन्छ, त्यसकारण मेरो विचार यो छ कि परमेश्वरतिर फर्कने गैर यहुदीहरूलाई हामीले दुःख दिनु हुँदैन, तर हामीले तिनीहरूलाई यो लेख्छौँ कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु र रगतबाट अलग रहन्, किनभने हरेक सहरमा मोसाको व्यवस्थाका कुराहरू हरेक सबातमा पुस्तौंदेखि मानिसहरूले सभाघरहरूमा प्रचार गर्दै र पढ्दै आएका छन्। त्यसपछि मण्डलीका अगुवाहरू यहुदा, बार्नबास र सिलासलाई छानेर पावल र बार्नबासका साथमा तिनीहरूलाई एन्टियोकिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई असल लाग्यो। तिनीहरूले यो लेखे, एन्टियोकिया, सिरिया र किलिकियामा भएका गैर यहुदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन। हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बीचबाट तपाईँहरू कहाँ आएर तपाईँहरूको आत्मालाई दुखित पार्ने खालका शिक्षाहरू दिएर तपाईँहरूलाई दुःख दिइरहेका छन्। त्यसै कारण हाम्रा प्रिय पावल र बार्नबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईँहरू कहाँ पठाउन हामी सहमत भयौँ र यो हामी सबैलाई असल लाग्यो। यी हाम्रा प्रभु येशू ख्रीष्टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन्। त्यसैले हामीले यहुदा र सिलासलाई पठाएका छौं, जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन्, किनभने यी आवश्यक कुराहरूभन्दा बढी ठूलो भार तपाईँहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो। तपाईँहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू र यौन अनैतिकताबाट अलग रहनुहोस्। यदि तपाईँहरूले आफैलाई यी कुराहरूबाट अलग राख्नुभयो भने तपाईँहरूलाई भलो हुनेछ। विदा। जब उनीहरू विदा भएर एन्टियोकियामा आए, तिनीहरूले भीड़लाई एकसाथ भेला पारेपछि पत्र दिए। जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए। यहुदा र सिलास पनि अगमवक्ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे। उनीहरूले त्यहाँ केही समय बिताइसकेपछि भाइहरूको बीचबाट उनीहरूलाई पठाउनेहरू कहाँ शान्ति साथ पठाइयो। तर सिमोनलाई त्यहाँ रहन नै असल लाग्यो। तर पाउल र बार्नबास अरू धेरैका साथ एन्टियोकियामा बसे, जहाँ उनले सिकाए र प्रभुको वचन प्रचार गरे। केही दिनपछि पाउलले बार्नबासलाई भने, अहिले हामी फर्केर जाउँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौं र उनीहरू कस्ता छन् हेरौं। बार्नबासले मर्कुस भनिने युहन्नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे, तर पाउलले मर्कुसलाई लिएर जान ठिक छैन भनी विचार गरे, किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन्। तब त्यहाँ कडा असहमति उत्पन्न भयो, त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए अनि बार्नबासले मर्कुसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्र यात्रा गरे। तर पाउलले सिलासलाई छाने। भाइहरूद्वारा प्रभुको अनुग्रहमा सुम्पिएपछि उनी त्यहाँबाट विदा भए र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए।
प्रेरित अध्याय 16। पाउल डर्बी र लुस्त्रामा पनि आए। त्यहाँ तिमोथी नाउँ गरेका एकजना चेला पनि थिए। उनी एउटी विश्वासी यहुदी स्त्रीका छोरा थिए भने उनका बाबु चाहिँ ग्रीक थिए। लुस्त्रा र आइकोनियमका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे। पाउलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण उनले तिमोथीलाई आफूसँगै लगे र तिनको खतना गरे, किनभने ती इलाकाहरूमा यहुदीहरू पनि थिए र उनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो। ती सहरहरूको यात्रा गर्दै जाँदा उनीहरूले मण्डलीहरूमा पालन गर्नुपर्ने निर्देशनहरू दिए, जुन निर्देशनहरू प्रेरितहरूले र अगुवाहरूले यरुसलेममा लेखेर दिएका थिए। यसरी मण्डलीहरू विश्वासमा बलियो हुँदै र दिन प्रतिदिन संख्यामा वृद्धि हुँदै गइरहे। एसियामा वचन प्रचार गर्न उनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा पाउल र उनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै अघि बढे। जब उनीहरू माइसियाको नजिक आइपुगे, उनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले उनीहरूलाई रोक्नुभयो। त्यसैले माइसिया हुँदै अगाडि बढ्दै जाँदा उनीहरू त्रोआस सहरमा झरे। रातको समयमा पाउलले एउटा दर्शन देखे, जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए, माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पाउलले त्यो दर्शन देखेपछि परमेश्वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनु भएको हो भन्ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौं। त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामुथ्रेकको बाटो लाग्यौं र अर्को दिन हामी नियापोलिस पुग्यौं। त्यहाँबाट रोमी उपनिवेशको एकदमै महत्वपूर्ण जिल्लाको फिलिप्पी गयौं, जुन चाहिँ माकेडोनियाको एउटा सहर हो। हामी त्यस सहरमा धेरै दिनसम्म बस्यौं। सवा दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौं, जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्ने हामीले ठान्यौं। हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग कुरा गर्यौं। त्यहाँ थियाटिरा सहरमा बसोबास गर्ने लिडिया नाउँ गरेकी एउटी स्त्री थिइन्, जो बैजनी रङको वस्त्रको व्यापारी थिइन्, जसले परमेश्वरको आराधना गर्थिन् र हाम्रो कुरालाई ध्यान दिएर सुनिन्। पाउलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनुन् भनेर परमप्रभुले तिनको हृदय खोलिदिनुभयो। तिनी र तिनका परिवार सबैजनालाई बप्तिस्मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, यदि तपाईँहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् भनी हामीलाई मनाइन्। हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा जोखना हेर्ने एउटी जवान स्त्रीसँग हाम्रो सामना भयो। त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थे। त्यो स्त्री यसो भन्दै पाउल र हाम्रो पछि लागि, यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्, यिनीहरूले तपाईँहरूलाई मुक्तिको बाटो घोषणा गर्छन्। त्यसले धेरै दिनसम्म त्यसो गरिरहे, तर त्यसबाट धेरै झिझो मानेर पाउलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, येशु ख्रीष्टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु, र त्यो तुरुन्तै निस्केर गयो। जब त्यस स्त्रीका मालिकहरूले आफ्नो कमाईको आशा गुम्ने भयो भन्ने थाहा पाए, तिनीहरूले पाउल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अघि लगे। तिनीहरूले पाउल र सिलासलाई न्यायाधीशहरू कहाँ ल्याएर भने, यिनीहरू यहुदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन्। यिनीहरूले कानून विपरीत शिक्षाहरू सिकाइरहेका छन्
जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन्। त्यसपछि मानिसहरूको भीड पावल र सिलासमाथि खनिए अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए। तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्न झ्यालखानाका हाकिमलाई आदेश दिए। आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिङ्गुरामा हालेर बाँधे। मध्यरातमा पावल र सिलास परमेश्वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए। अचानक त्यहाँ एउटा ठूलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए। तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफै खोलिए। झ्यालखानाका हाकिम आफ्नो निन्द्राबाट बिउजिए र झ्यालखानाका सबै ढोकाहरू खुल्ला देखे। तब सबै कैदीहरू भागिसके भन्ने ठानेर उनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए। तर पावलले चर्को स्वरले कराएर भने, आफूलाई हानि नगर्नुहोस्, किनकि हामी सबैजना यहीँ छौं। झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे अनि उनीहरूलाई बाहिर निकाले र भने, हजुर उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ? उनीहरूले भने, प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईँले उद्धार पाउनुहुनेछ, तपाईँ र तपाईँको परिवारले। उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर परिवारका सबैलाई सुनाए। तब रातको त्यही घडी झ्यालखानाका हाकिमले उनीहरूलाई निकालेर लगे अनि उनीहरूका घाउ चोटहरू सफा गरिदिए र झ्यालखानाका हाकिम र उनका सबै घरानालाई तुरुन्तै बप्तिस्मा दिइयो। उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए। उनी र उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्वरमा विश्वास गरेका थिए। भोलिपल्ट बिहान न्यायाधीशहरूले झ्यालखानाका सिपाहीहरूलाई यसो भन्दै सन्देश पठाए, ती मानिसहरूलाई छाडिदेऊ। यसकारण झ्यालखानाका हाकिमले पावललाई भने, न्यायाधीशहरूले तपाईँहरूलाई छाडिदिनु भनेर आदेश दिएका छन्, त्यसैले तपाईँहरू बाहिर आउनुहोस् र शान्तिसँग जानुहोस्। तर पावलले तिनीहरूलाई भने, हामी निर्दोष रोमी नागरिक भए तापनि तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटेका छन् र हामीलाई झ्यालखानामा हालेका छन् र अहिले हामीलाई सुटुक्क पठाउन खोज्दैछन्। वास्तवमा त्यसो होइन, तिनीहरू आफै आएर हामीलाई छुटाएर लैजाउन्। तब झ्यालखानाका सिपाहीहरूले गएर न्यायाधीशहरूलाई यी कुरा सुनाए अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्ने थाहा पाएपछि न्यायाधीशहरू डराए। न्यायाधीशहरू आफै आएर बिन्ती गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे। अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए। जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे। प्रेरित अध्याय 17। अब तिनीहरू अम्फिपोलिस र अपोलोनिया सहरहरू हुँदै यहुदीहरूको सभागर भएको थेसोलोनिके सहरमा आइपुगे। पावलले आफ्नो आदत अनुसार उनीहरू कहाँ गए र तीनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्त्रबाट तर्क गरे। उनले धर्मशास्त्र खोल्दै ख्रिस्टले दुःख भोग्नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे। उनले भने, यिनै येशु जसलाई मैले तपाईँहरूका बीचमा घोषणा गरेको छु, उहाँ नै ख्रिस्ट हुनुहुन्छ। केही यहुदीहरू साथै ईश्वर भक्त ग्रीकहरू, धेरै अगुवा स्त्रीहरू र ठूलो भीड़ले पावल र सिलासको कुरामा विश्वास गरे। तर अविश्वासी यहुदीहरू ईर्ष्याले भरिए र बजारका चोकबाट केही दुष्ट मानिसहरूलाई जम्मा गरे र ठूलो भीड़ बनाएर सहरमा होहल्ला मचाए। तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बीचमा बाहिर ल्याउन चाहन्थे। तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरू कहाँ ल्याए। तिनीहरूले कराएर भने, संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्। यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरीत काम गर्छन् र भन्छन्, येशू भन्ने अर्को एकजना राजा पनि छन्। यी कुराहरू सुनेर मानिसहरूका भीड र सहरका हाकिमहरू आत्तिए। तिनीहरूले यासोन र अरू भाइहरूबाट जरिवानाको रकम लिइसकेपछि उनीहरूलाई जान दिए। त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए। त्यहाँ आइपुगेपछि उनीहरू यहुदीहरूको सभाघरमा पसे। थेसलोनिकेमा भएका मानिसहरू भन्दा यहाँका मानिसहरू असल थिए, किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्वरको वचनलाई ग्रहण गर्थे। यसकारण तिनीहरूमध्ये केही प्रभावशाली ग्रीक स्त्रीहरू लगायत धेरै पुरुषहरूले प्रभुमा विश्वास गरे। तर जब पावलले परमेश्वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहुदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भीड़हरूलाई उक्साएर खलबल मचाउन लगाए। त्यसपछि भाइहरूले पावललाई तुरन्तै समुद्रतिर पठाइदिए। तर सिलास र तिमोथी त्यहीँ बसे। पाउललाई डोर्याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे। पाउललाई त्यहाँ छोडेर फर्कदा पाउलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनी कहाँ आउनु भन्ने निर्देशन दिएर पठाए। पाउलले सिलास र तिमोथीलाई एथेन्समा पर्खँदै गर्दा त्यो सहर मूर्ति नै मूर्तिले भरिएको देखेर उनको आत्मा उनीभित्र बेचैन भयो। यसै कारण उनले यहुदीहरू र परमेश्वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे। तर त्यहाँ कतिजना एपिक्युरी र स्टोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो र केहीले यसो भने, यो बकबकेले के भन्न खोज्दैछ? अरूहरूले भने, ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ, किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए। तिनीहरूले पाउललाई अरियोपागसमा ल्याए र उनलाई सोधे, के हामी तपाईँले बताइरहनु भएको नयाँ शिक्षाको बारेमा जान्न सक्छौ? किनभने तपाईँले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ, त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्न चाहन्छौ। अब सबै एथेन्सवासीहरू र त्यहाँ बस्ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे। त्यसैले पाउल अरियोपागसको बीचमा उभिए र यसो भने, एथेन्सवासी हो, तपाईँहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्ने कुरा मैले देखे, किनकि यहाँ हिँड्दै गर्दा मैले तपाईँहरूले पुज्ने वस्तुहरू देखे। मैले यस्तो एउटा वेदी पनि देखे जसमा अज्ञात ईश्वरका निम्ति भन्ने कुदिएको थियो। यसकारण जसलाई तपाईँहरूले नजानिकन पुज्नुहुन्छ तिनै ईश्वरको बारेमा म तपाईँहरूलाई बताउँछु। परमेश्वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनु भयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्नुहुन्न, न त उहाँलाई केही कुराको खाँचो परे जस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, साहस र सबै थोक दिनुहुन्छ। उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो। यसै कारण उनीहरूले तिनै परमेश्वरलाई खोजुन् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन्। वास्तवमा उहाँ हामी मध्ये कसैबाट पनि टाढा हुनुहुन्न, किनकि हामी उहाँमा नै जिउँछौ र हिड्डुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ। जसरी तपाईँहरूका आफ्नै कविहरूले भनेका छन्, किनकि हामीहरू पनि उहाँकै सन्तान हौं, यसकारण हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वरलाई मानिसको कला वा विचार अनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्नु हुँदैन। यसकारण परमेश्वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनु भएन, तर अहिले परमेश्वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्चाताप गर्ने आज्ञा गर्नुहुन्छ, किनभने उहाँले एक दिन निश्चित गर्नुभएको छ जुन दिन आफूले चुन्नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नु भएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ। जब एथेन्सका मानिसहरूले मृत व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै कसैले पाउललाई गिज्याए, तर अरूहरूले यसो भने, हामी यो विषयमा तपाईँबाट फेरि सुन्नेछौ। त्यसपछि पाउलले तिनीहरूलाई छोडेर गए। तर अरियोपागसका डायनोसियस, दामारिस नाउँ गरेकी एक स्त्री र अरू कतिपय मानिसहरू पाउललाई भेट्न आए र उनको कुरामा विश्वास गरे। प्रेरित अध्याय 18। यी कुराहरूपछि पाउल एथेन्स छोडेर कोरिन्थमा गए। त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहुदी र तिनकी पत्नी प्रिस्किलालाई भेटे, किनभने क्लाउडियसले यहुदीहरूलाई रोम छाड्न आदेश दिएका थिए र पाउल तिनीहरू कहाँ आए। पाउल तिनीहरूसँगै बसे र काम गरे, किनकि उनीहरूको पेसा मिल्दथ्यो। तिनीहरूले पाल बनाउँथे। तब पाउल हरेक सभा दिनमा सभाघरमा गएर ग्रिक र यहुदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले। तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पाउललाई पवित्र आत्माले येशू नै ख्रिष्ट हुनुहुन्छ भन्ने कुरा यहुदीहरूलाई बताउन लगाउनु भयो। तर जब यहुदीहरूले पाउलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पाउलले तिनीहरूलाई यसो भने, तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्, म निर्दोष छु, अबदेखि म अन्य जातिहरू कहाँ जानेछु। तब उनी त्यो ठाउँ छाडेर तितस युस्तसको घरमा गए, जसले परमेश्वरको आराधना गर्दथे। उनको घर सभाघरको छेउमा पर्दथ्यो। सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्वास गरे। पाउलका कुरा सुन्ने कोरिन्थका धेरै मानिसहरूले विश्वास गरे र बप्तिस्मा लिए। राति दर्शनमा प्रभुले पाउललाई भन्नुभयो, नडराओ, तर बोल र चुप नलाग, किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्ने छैन, किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन्। त्यस ठाउँमा पाउल एक वर्ष छ महिनासम्म बसे र तिनीहरूका बीचमा परमेश्वरको वचन सिकाए। तर जब गालियो अखैयाका शासक बने, तब यहुदीहरू एक भई पावलको विरुद्धमा उठे र फैसला गर्न पावललाई न्याय आसनको सामु ल्याए। तिनीहरूले भने, यस मानिसले व्यवस्थाको विपरीत परमेश्वरको आराधना गर्न लगाउँछ। तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहुदीहरूलाई भने, तिमी यहुदीहरू, यदि यो कुनै गल्ती वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो। तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफै मिलाओ, यी विषयहरूमा म न्याय गर्न चाहन्न। तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए। तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे। तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन्। धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अघि बढे। बन्दरगाह छोड्नुभन्दा पहिले किङ्क्रियामा पावलले आफ्नो कपाल खौरे, किनकि उनले नाजरी भाकल गरेका थिए। जब उनीहरू एफिससमा आइपुगे, तब पावलले अकिला र प्रिस्किलालाई त्यहीँ छोडे, तर उनी चाहिँ सभाघरमा गए र यहुदीहरूसँग बहस गरे। तिनीहरूले पावललाई अझै केही समय बस्न अनुरोध गरे, तर उनले इन्कार गरे। तर तिनीहरूसँग विदा लिँदै उनले भने, यदि परमेश्वरको इच्छा भएमा म तपाईँहरू कहाँ फर्किआउनेछु। त्यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे। कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरुसलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टियोकियातर्फ झरे। त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए। अब अपोलोस नाउँ गरेका एकजना यहुदी, जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए। उनी धर्मशास्त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए। अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए। आत्मामा जोसिलो हुँदै येशु ख्रिष्टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे, तर उनलाई युहन्नाको बप्तिस्माको बारेमा मात्र ज्ञान थियो। अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले। जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने, तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए। जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे। त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई ठूलो मद्दत गरे। धर्मशास्त्रद्वारा येशु नै ख्रिष्ट हुनुहुन्छ भन्ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्ने अपोलोसको शक्ति र सिप देखेर यहुदीहरू निरुत्तर भए। प्रेरित अध्याय 19। अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभागको बाटो हुँदै एफिसस सहर आइपुगे र त्यहाँ कतिपय चेलाहरूलाई भेटे। पावलले तिनीहरूलाई सोधे कि तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ त? तर तिनीहरूले उनलाई भने, होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौं। पावलले भने, त्यसो भए तिमीहरूले केमा बप्तिस्मा लियौ त? तिनीहरूले भने, युहन्नाको बप्तिस्मा। त्यसैले पावलले जवाब दिए, युहन्नाले दिने बप्तिस्मा चाहिँ पश्चातापको हो। उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि, अर्थात् येशूमाथि विश्वास गर्नुपर्छ। मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए। त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्य भाषाहरूमा बोले र अगमबाणी गरे। उनीहरू जम्मा 12 जति मानिसहरू थिए। पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै 3 बिताए। उनले परमेश्वरको राज्यको बारेमा मानिसहरूसँग बहस गरे र विश्वास दिलाए। तर केही यहुदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए अनि तिनीहरूले ख्रिष्टको मार्गको विरुद्धमा भीडहरूका सामु दुष्ट कुरा बोल्न थाले। यसकारण पावलले उनीहरूलाई छोडे र विश्वासीहरूलाई लिएर त्यहाँबाट गए। उनले टुरान्नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले। यो प्रक्रिया 2 चल्यो र यसरी एसियामा भएका यहुदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने। पावलको हातबाट परमेश्वरले महान कामहरू गर्नुभयो। पावलले शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए। तर त्यस इलाकामा येशूको नाउँलाई आफू अनुकूल प्रयोग गर्ने केही यहुदी झारफुक गर्नेहरू पनि थिए। तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्ने गर्थे, पावलले प्रचार गरेको येशूको नाउँमा निक्लिजान म तलाई आज्ञा गर्छु। त्यस्तो गर्नेमा एकजना यहुदी प्रधान पुजारी स्केवाका 7 छोराहरू थिए। एउटा दुष्ट आत्माले तिनीहरूलाई यसो भनेर जवाब दियो, येशूलाई म चिन्छु, पावललाई पनि चिन्छु, तर तँ चाहिँ को होस्? त्यो दुष्ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछार पछार गरेर पिट्यो। तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे। एफिससमा बस्ने यहुदी र ग्रिक सबै विश्वासीहरूलाई यो कुरा थाहा भयो। यसले गर्दा उनीहरूमा ठूलो भय उत्पन्न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो। साथै धेरै विश्वासीहरू आएर आफूले गरेका दुष्ट कामहरू स्वीकार गरे। टुनामुना गर्नेहरू धेरैजनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्ने जलाए। तिनीहरूले यी सबैको मूल्याङ्कन गर्दा 50,000 चाँदीका सिक्का बराबर भयो। यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो। अब पावलले एफिससमा आफ्नो सेवा कार्य पूरा गरिसकेपछि पवित्र आत्माको अगुवाईमा उनले माकेडोनिया र अखैया हुँदै यरुसलेमतर्फ जाने निर्णय गरे। उनले भने, यरुसलेम पुगेपछि म रोममा पनि जानै पर्छ। पावलले आफ्ना दुईजना चेलाहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए, जसले उनलाई सहयोग गरेका थिए। तर पावल आफै चाहिँ केही समय एसियामै बसे। त्यसै बेला एफिससमा यो मार्गको विषयमा ठूलो खैलाबैला मचियो। डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका शिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे। त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ, तर तपाईँहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ। उसले हातले बनाएका कुराहरूलाई ईश्वरहरू होइनन् भनिरहेछ। त्यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन, तर हाम्री महान देवी डायनाको मन्दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ। यो कुरा सुनेपछि तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, एफिसीहरू कि देवी डायना महान छिन्। यसरी सहरका सबै मानिसहरू अलमलमा परे अनि पावलसँग माकेडोनियाबाट यात्रा गरिआएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्गशालाभित्र दौडे। पावल पनि त्यस भिडमा जान चाहन्थे, तर चेलाहरूले उनलाई रोके। साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए, तिनीहरूले उनलाई त्यस भिडमा नआउन अनुरोध गर्दै खबर पठाए। केही मानिसहरू एउटा कुरा भन्दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भिडका मानिसहरू अलमलमा थिए। धेरै मानिसहरूलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्ने कुरा समेत थाहा थिएन। यहुदीहरूले एलेक्जेन्डरलाई भिडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भिडलाई केही कुरा बुझाउन बोल्न लागे। तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहुदी हुन् भन्ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा 2 घण्टासम्म एफिसीहरू कि देवी डायना महान छिन् भन्दै चिच्याए। तब नगर सचिवले भिडलाई शान्त गराएर भने, एफिससका मानिसहरू हो, एफिसीहरूको सहर महान डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन। यसकारण तपाईँहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नु हुँदैन, किनकि तपाईँहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्वर निन्दा नै गरेका छन्। त्यसकारण डेमेत्रियस र उसका कारीगरहरूसँग कसैको विरुद्धमा केही भएमा अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन्। त्यहाँ तिनीहरूले उजुरी दिउन्। तर यदि अरू कुराहरू भएमा नियमित सभामा निर्णय लिइनेछ, किनभने आजको यस खैलबैलाको दोष हामीलाई लाग्ने खतरा छ। यो बिना कारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौ। पछि उनले सभालाई विसर्जन गरे। प्रेरित अध्याय 20। खैलाबैला सकिएपछि पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए। तब तिनीहरूबाट विदा भएर उनी माकेडोनिया जानका लागि हिँडे। उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्वासीहरूलाई धेरै उत्साह दिँदै गए। त्यसपछि उनी ग्रीसतर्फ लागे। उनले त्यहाँ 3 महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्ने तर्खर गर्दै थिए, तब यहुदीहरूले उनको विरुद्धमा एउटा षड्यन्त्र रचे। त्यसैले उनी माकेडोनिया भएर फर्कने निर्णय गरे। उनलाई एसियामा बेरिया निवासी पुरोसका छोरा सोप्रातोस, थेसोलोनिकेका विश्वासीहरूबाट 2 अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, तिमोथी बाट तुखिकस र त्रोमिफसले साथ दिए। तर यी मानिसहरू हामीभन्दा अघि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए। अखमिरी रोटीको चाँडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौं र 5 दिनमा हामी त्रोआसमा तिनीहरू कहाँ आयौं। त्यहाँ हामी 7 दिनसम्म बस्यौं। हप्ताको पहिलो दिन जब हामी रोटी भाँच्नलाई भेला भएका थियौं, तब पावल विश्वासीहरूसँग बोल्न थाले। उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे। हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए। युटिकस नाउँको एकजना जवान मानिस झ्यालमा बसिरहेको थियो र त्यो गहिरो निन्द्रामा पर्यो। पावलले अझै बोल्दै जाँदा निन्द्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो र तिनीहरूले त्यसलाई मृत अवस्थामा उठाए। तर पावल तल गएर तिनीमाथि लम्पसार परे र त्यसलाई अंगालोमा हाले। त्यसपछि उनले भने, चिन्तित नहुनुहोस्, किनभने ऊ जीवितै छ। त्यसपछि उनी फेरि माथिल्लो तलामा गए र रोटी भाँचे र खाए। झिसमिसे उज्यालो हुँदासम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्यसपछि त्यहाँबाट हिँडे। तिनीहरूले ती ठिटालाई जीवितै ल्याए र धेरै सान्त्वना पाए। हामी पावलभन्दा अघि जहाजमा चढेर आश्वसतिर लाग्यौं, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्यौं। उनी आफैले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए। उनले हामीलाई आश्वासमा भेटेपछि हामीले उनलाई जहाजमा लियौं अनि मिटीले नै गयौं। त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्ने आइपुग्यौं। भोलिपल्ट सामोस टापुमा पुग्यौं अनि अर्को दिन हामी मिलेटस सहरमा आयौं। सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरुसलेममा पुग्नलाई हतार गरिरहेका थिए। त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे। मिलेटसबाट उनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका एल्डरहरूलाई आफू कहाँ बोलाए। तिनीहरू उनी कहाँ आएपछि उनले तिनीहरूलाई भने, तपाईँहरू आफै जान्नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईँहरूसँग आफ्नो समय कसरी बिताएँ। यहुदीहरूका षड्यन्त्रहरूका बीचमा मैले मनको सारा नम्रतामा आँसु बगाउँदै र कष्टहरूमा समेत प्रभुको सेवा गरिरहे। कुनै पनि भलाइको कुरा तपाईँहरूको बीचमा घोषणा गर्नदेखि मैले आफैलाई रोकिन अनि सार्वजनिक रूपमा र घर घरमा गएर मैले कसरी तपाईँहरूलाई शिक्षा दिए भन्ने कुरा तपाईँहरूलाई थाहै छ। तपाईँहरूलाई थाहै छ कि मैले कसरी यहुदी र ग्रीकहरू दुवैलाई परमेश्वरतिर फर्कन पश्चाताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्वास गर्नुपर्ने कुराको बारेमा चेतावनी दिइरहे। अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरुसलेममा जाँदैछु। त्यहाँ मलाई के कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन। केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्लाहरू र कष्टहरूले मलाई पर्खिरहेका छन्। तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिन, ताकि परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही बन्नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्त भएको सेवा कार्य पूरा गर्न सकूं। र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईँहरू सबै जसलाई मैले राज्यको प्रचार गरे तपाईँहरूले अब उसो मेरो मुहार कहिले देख्नुहुने छैन। त्यसकारण तपाईँहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु, किनकि मैले तपाईँहरूलाई परमेश्वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैलाई रोकिन। त्यसकारण तपाईँहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईँहरूलाई देखरेख गर्ने तुल्याउनु भयो, ताकि प्रभुले आफ्नै रगतले किन्नुभएका उहाँको बगालका गोठाला भई तपाईँहरू काम गर्नुहोस्। मलाई थाहा छ कि म यहाँबाट गएपछि खतरनाक ब्वासाहरू तपाईँहरूका बीचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्ने छैनन्। मलाई थाहा छ कि तपाईँहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नो पछि तान्नका लागि भ्रष्ट कुराहरू गर्नेछन्। त्यसैले होसियार हुनुहोस्, यो सम्झना गर्नुहोस् कि तीन वर्षसम्म दिन र रात आँसु बगाउँदै तपाईँहरू हरेक जनालाई निर्देशन दिन म पछि परिन र अब म तपाईँहरूलाई परमेश्वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिन्छु, जुन तपाईँहरूलाई निर्माण गर्न र परमेश्वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईँहरूलाई उत्तराधिकार दिन सक्षम छ। मैले कुनै मानिसको सुन चाँदी वा कपडाको लोभ गरिन। तपाईँहरू आफै जान्नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पूरा गरेका छन्। सबै कुरामा मैले तपाईँहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्ने उदाहरण दिएको छु, जसरी उहाँ आफैले यी वचनहरू भन्नुभयो। लिनुभन्दा दिनु अझ बढी आशिषको कुरो हो। उनले यसरी बोलिसकेपछि उनले घुँडा टेके र सबैजनासँग प्रार्थना गरे। तिनीहरू सबैजना धेरै रोए र उनलाई अंगालो हाले र चुम्बन गरे। तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरैजना दुखित भए। तब तिनीहरूले उनलाई जहाजसम्म पुर्याए।
प्रेरित अध्याय 21। जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्यौं, हामी सिधै कोस सहरतिर लाग्यौं। त्यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौं। जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौं, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्यौं। हामी साइप्रसको टापु नजिक आइपुग्दा हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौं र टुरोस सहरमा उत्र्यौं, किनभने त्यस जहाजले ल्याएको मालसामान त्यहाँ झार्नु पर्थ्यो। हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ 7 दिनसम्म बस्यौं। ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरुसलेममा पाइला राख्नु हुँदैन भने। जब हामीले त्यहाँ केही दिन बितायौं, हामी त्यहाँबाट बिदा भएर हामीले हाम्रो यात्रालाई निरन्तरता दियौं। हामी सहर बाहिर नआइपुगेसम्म तिनीहरू, तिनीहरूका पत्नीहरू र छोराछोरीहरू सबै बाटोमा सँगै आए।
हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्यौं र एकअर्कासँग विदा भयौं। हामी जहाजमा चढेर निरन्तर रूपमा अगाडि बढ्यौं अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे। जब हामीले टुरोस बाटोको जलयात्रा सिध्याएका थियौं, हामी टोलेमाइसमा आइपुग्यौं। त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्यौं र उनीहरूसँगै त्यहाँ एक दिन बस्यौं। अर्को दिन हामी विदा भयौं र कैसरियातिर लाग्यौं। हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौं, जो सातजना मध्येका एकजना थिए। हामी उनीसँगै बस्यौं। यी मानिसका चारजना कुमारी छोरी थिए जसले अगमबाणी गर्थे। हामी त्यहाँ केही दिन बस्दा त्यहाँ यहुदियाबाट अगाबस भन्ने कोही एकजना अगमभक्त आए। तिनी हामी कहाँ आए र पावलको पेटी लिए। त्यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे र भने, पवित्र आत्मा यसो भन्नुहुन्छ, यरुसलेमका यहुदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्नेछन् र तिनीहरूले उसलाई अन्य जातिहरूका हातमा सुम्पिदिनेछन्। जब हामीले यस्ता कुराहरू सुन्यौं, हामी र त्यस ठाउँमा बस्ने मानिसहरू दुवैले पावललाई यरुसलेममा नजान बिन्ती गर्यौं। त्यसपछि पावलले जवाब दिए, मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्ने कोसिस नगर्नुहोस्, किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन यरुसलेममा मर्न पनि तयार छु। पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौं र भन्यौं, प्रभुको इच्छा पूरा होस्। ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौं र यरुसलेमतर्फ लाग्यौं। कैसरियाबाट केही चेलाहरू पनि हामी सँगै गए। उनीहरूले साइप्रस टापुबाट आएका मनासो नामका एकजना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौं। जब हामी यरुसलेममा आइपुग्यौं, दाजुभाइहरूले हामीलाई खुसी साथ स्वागत गरे। अर्को दिन पावल हामीसँगै याकुब कहाँ पुगे, जहाँ सबै अगुवाहरू उपस्थित थिए। जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्नो सेवा कार्यद्वारा परमेश्वरले अन्य जातिहरूका माझमा गर्नुभएका कुराहरू एक एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए। उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्वरको प्रशंसा गरे र उनीहरूले तिनलाई भने, हेर भाइ, हजारौं यहुदीले विश्वास गरेका छन्। उनीहरू व्यवस्था पालन गर्नमा दृढ छन्। तपाईँले अन्य जातिहरूका माझमा बस्ने सारा यहुदीहरूलाई मूसालाई त्याग्न भनी सिकाउनुहुन्छ र आफ्ना बच्चाहरूको खतना नगर्नु र पुराना रीतिरिवाज नमान्नु भन्नुहुन्छ भनी तपाईँको बारेमा तिनीहरूलाई भनिएको छ। हामीले के गर्नुपर्छ? अवश्य उनीहरूले तपाईँ यहाँ आउनुभएको छ भन्ने सुन्नेछन्। त्यसैले अब हामीले जे भन्छौँ तपाईँले त्यही गर्नुहोस्। हामीसँग भाकल गरेका चारजना मानिस छन्। यी चारजना मानिसलाई लैजानुहोस् र उनीहरूसँगै आफैलाई शुद्धिकरण गर्नुहोस् र उनीहरूको खर्च तिरिदिनुहोस्, ताकि उनीहरूले आफ्नो कपाल खौरिउन्। यसरी उनीहरूलाई तपाईँको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानुन्। तपाईँ व्यवस्था पालना गर्ने मनसायले नै जिउनु हुँदो रहेछ भनी तिनीहरूले जानुन्। तर विश्वास गर्ने अन्य जातिहरूको सम्बन्धमा उनीहरूले आफैलाई मूर्तिलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौं र निर्देशन दियौं। त्यसपछि पावलले ती मानिसहरूलाई लिए र अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म शुद्धिकरणको अवधि घोषणा गर्दै तिनीहरूसँगै आफैलाई मन्दिरमा शुद्ध पारे। सात दिनको समय पूरा हुन लाग्दा एसियाबाट आएका केही यहुदीहरूले पावललाई मन्दिरमा देखे र सबै भीड़लाई नै उत्तेजित बनाए र उनीमाथि हात हाले। उनीहरू चिच्याउँदै थिए, हे इसरायलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस्। मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन्। साथै यिनले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन् र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन्, किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्ने सोचे। सारा सहर नै उत्तेजित भयो र सबै मानिसहरू सँगै दौडे र तिनीहरूले पावललाई समाते। तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए र ढोकाहरू तुरुन्तै थुनिए। तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा सारा यरुसलेम नै खलबलिएको थियो भन्ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्तान कहाँ आयो। तुरुन्तै सिपाहीहरू र कप्तानहरू लिएर तिनी त्यस भिडतिर दौडे। जब मानिसहरूले प्रमुख कप्तान र सिपाहीहरूलाई देखे, उनीहरूले पावललाई कुट्न छोडे। त्यसपछि प्रमुख कप्तान नजिक गए र पावललाई समाते र तिनलाई दुईवटा सिक्रीले बाँध्न आदेश दिए। तिनले उनी को थिए र उनले के गरेका थिए भनी सोधे। भीडमा केही मानिसहरू एउटा कुरा भन्दै चिच्याए भने अरूहरू अर्कै कुरा भन्दै चिच्याए। यी सबै हल्लाले गर्दा कप्तानले केही पनि भन्न सकेनन् र पावललाई किल्लामा ल्याउनलाई आदेश दिए। जब पावल सिडीमा आए, भीडको हिंसाले गर्दा उनी सेनाहरूद्वारा लगिए। मानिसको भीड पछि पछि लाग्यो र तिनीहरू यसरी चिच्याइरहे, तिनीबाट अलग बस। पावललाई किल्लाभित्र ल्याउन लाग्दा तिनले प्रमुख कप्तानलाई भने, के म तपाईँलाई केही कुरा भनौँ? कप्तानले सोधे, के तिमी ग्रीक बोल्छौ? के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोहको नेतृत्व गरी 4,000 आतंककारीलाई उजाड स्थानतिर लग्यौ? पावलले भने, म किलिकियाको टार्सस सहरको एक यहुदी हुँ। म एउटा महत्वपूर्ण सहरको नागरिक हुँ। म तपाईँलाई आग्रह गर्छु कि मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस्। जब कप्तानले पावललाई अनुमति दिए, तिनी सिँढीमाथि चढे र तिनले मानिसहरूतिर हात हल्लाए। जब त्यहाँ गहन मौनता छायो, उनले तिनीहरूसँग हिब्रूमा बोले। उनले भने,
प्रेरित अध्याय 22।
मेरा दाजुभाइहरू र बुबाहरू हो, मेरो बचाउको कुरा सुन्नुहोस् जुन मैले अहिले तपाईँहरूलाई बताउनेछु। पाउलले तिनीहरूसँग हिब्रू भाषामा बोलेको भीडले सुनेपछि भीड चुप लाग्यो। उनले भने, म किलिकियाको टार्ससमा जन्मेको एक यहुदी हुँ, तर यही सहरमा गमलियलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ। मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरू अनुसार शिक्षा दिइएको थियो। आज यहाँहरू जस्तै म पनि परमेश्वरको निम्ति जोसिलो भएको छु। मैले यस मार्गलाई मृत्युसम्मै सताएँ। मैले स्त्रीहरू र पुरुषहरू दुवैलाई बाँधे र तिनीहरूलाई झ्यालखानामा सुम्पिदिए। मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्मगुरूहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्नुहुन्छ। मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरुसलेममा ल्याउनु पर्थ्यो। म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा मध्याह्नतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो। म भुइँमा लडे र मलाई यस्तो भनेको आवाज सुने, ए साउल, तिमी मलाई किन सताउँदैछौ? मैले जवाब दिए, तपाईँ को हुनुहुन्छ प्रभु? उहाँले मलाई भन्नुभयो, म नासरतको येशु हुँ जसलाई तिमी सताउँदैछौ। मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन्। मैले भने, प्रभु मैले के गर्नुपर्छ? प्रभुले मलाई भन्नुभयो, उठ र दमस्कसमा जाओ, त्यही नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ। मैले त्यो ज्योतिको चमकले गर्दा देख्न सकिन, त्यसैले मसँग भएका मानिसहरूका हातबाट डोर्याइएर म दमस्कस गएँ। मैले त्यहाँ व्यवस्था अनुसार भक्तिपूर्ण जीवन जिएका र त्यहाँ बस्ने सबै यहुदीहरूबाट सम्मान र आदर पाएका हननिया नाउँ गरेका मानिसलाई भेटे। उनी म कहाँ आए र मेरो छेउमा उभिए र भने, भाइ साउल, दृष्टि प्राप्त गर। त्यतिखेरै मैले तिनलाई देखे। तब तिनले भने, हाम्रा पिता पुर्खाहरूका परमेश्वरले उहाँको इच्छा जान्नको लागि धार्मिक जनलाई देख्न र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्न तिमीलाई छान्नु भएको छ, किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्नेछौ। अब तिमी किन पर्खिँदैछौ? उठ, बप्तिस्मा लेऊ र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल। म यरुसलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा म अर्धचेत अवस्थामा पुगे। उहाँले मलाई यसो भन्नुभएको मैले देखे, छिटो गर र चाँडै यरुसलेम छोड, किनभने तिनीहरूले मेरो बारे तिम्रो गवाही ग्रहण गर्ने छैनन्। मैले भने, हे प्रभु, तिनीहरू आफैलाई थाहा छ कि मैले कसरी तपाईँमा विश्वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटे र जेलमा हाले। तपाईँका साक्षी स्टिफनसको रगत बगाइँदा म पनि नजिकै उभिएर सहमत हुँदै थिएँ र उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ। तर उहाँले मलाई भन्नुभयो, गइहाल, किनभने म तिमीलाई अन्य जातिहरू कहाँ पठाउनेछु। मानिसहरूले उनलाई यति बेलासम्म बोल्न दिए, तर त्यसपछि तिनीहरू चिच्याए र भने, यस्ता मानिसलाई पृथ्वीबाट हटाइदेऊ, उनी बाँच्नु ठिक छैन। तिनीहरू कराउँदै आफ्ना लुगाहरू फाल्दै हावामा धुलो उडाउँदै गर्दा सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे। उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्याइरहेका थिए भनी उनी आफैले थाहा पाउन सकुन्। जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्तानलाई भने, के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईँको निम्ति न्यायसङ्गत छ र? जब कप्तानले यो सुने, तब उनी सेनापति कहाँ गए र उनलाई भने, तपाईँले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्छ? किनभने यी मानिस त रोमी नागरिक पो रहेछन्। सेनापति आए र उनलाई भने, मलाई भन कि के तिमी रोमी नागरिक हौ? अनि पावलले भने, हजुर हुँ। सेनापतिले जवाब दिए, मैले धेरै ठूलो धनराशि खर्च गरेर मात्र नागरिकता पाएको थिएँ। तर पावलले भने, म त रोमी नागरिक भएरै जन्मेको हुँ। त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरू तुरुन्तै छोडेर गए। पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए। भोलिपल्ट मुख्य कप्तानले पावलको विरुद्धमा यहुदीहरूले लगाएको अभियोगको सत्यता जान्न चाहे। त्यसैले उनले आफ्नो दलबललाई एकत्रित गरे र प्रधान पुजारीहरू साथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए। त्यसपछि तिनले पावललाई तल ल्याए र उनीहरूका बीचमा राखे।
प्रेरित अध्याय 23।
पावलले महासभाका मानिसहरूलाई सिधा हेरेर भने, हे दाजुभाइहरू हो, आजको दिनसम्म म परमेश्वरको अघि सबै असल विवेकमा जिएको छु। प्रधान पूजाहारी हननियाले नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा गरे। त्यसपछि पावलले तिनलाई भने, परमेश्वरले तपाईँ चुन पोतेको पर्खाललाई पनि प्रहार गर्नुहुनेछ। तपाईँ व्यवस्थाद्वारा मेरो न्याय गर्न बसिरहनु भएको छ र पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिनुहुन्छ। ती नजिकमा उभिरहेकाहरूले भने, के त परमेश्वरका प्रधान पुजारीको यसरी निन्दा गर्छस्? पाउलले भने, दाजुभाइहरू हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन, किनभने यस्तो लेखिएको छ, तिमीले तिम्रा मानिसहरूका शासकहरूबारे खराब कुरा बोल्नु हुँदैन। जब पाउलले परिषदको एक भाग सदुकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब उनले परिषदमा ठूलो स्वरले भने, दाजुभाइहरू हो, म फरिसीका छोरा एक फरिसी हुँ। मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मलाई न्याय गरिँदैछ। उनले यो कुरा भनेपछि सदुकी र फरिसीहरूका बीचमा वाद विवाद सुरु भयो र सभा विभाजित भयो, किनकि ती सदुकीहरूले पुनरुत्थान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन्। त्यसैले त्यहाँ ठूलो होहल्ला भयो अनि कतिपय फरिसीहरू मध्येका शास्त्रीहरू उठे र यसो भन्दै तर्क गरे, यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौ, यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने के गर्ने त? जब त्यहाँ अझै ठूलो विवाद उठ्यो, तिनीहरूले पाउललाई टुक्रा टुक्रा पार्लान् कि भनेर मुख्य कप्तान डराए। त्यसैले उनले तल गएर परिषदका सदस्यहरूका बीचबाट पाउललाई जबरजस्ती सेनाको किल्लामा ल्याउन सेनाहरूलाई आदेश दिए। अर्को रात परमेश्वर उनको छेउमा आएर उभिनुभयो र भन्नुभयो, नडराओ, किनकि जसरी तिमीले मेरो बारेमा यरुसलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ। जब उज्यालो भयो, केही यहुदीहरूले मतो गरे र तिनीहरू आफैमाथि श्राप घोषणा गरे। तिनीहरूले यसो भने कि तिनीहरूले पाउललाई नमारेसम्म न केही खानेछन् न त पिउनेछन्। यसरी षड्यन्त्र गर्नेहरू 40 जना भन्दा बढी थिए। तिनीहरू प्रधान पुजारीहरू र अगुवाहरू कहाँ गएर भने, हामीले पाउललाई नमारेसम्म केही नखाने र केही नपिउने भनी ठूलो भाकल गरेका छौं। त्यसैले उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषदले मुख्य कप्तानलाई पाउललाई तल ल्याउनलाई भनोस्। हामी चाहिँ तिनी यहाँ आउनु अगावै तिनलाई मार्न तयार हुन्छौं। तर तिनीहरूले उनलाई मार्न पर्खिरहेका थिए भनी पाउलको भान्जाले सुने। त्यसैले ऊ सेनाको किल्लाभित्र प्रवेश गरी पाउललाई त्यो कुरा बताइदियो। पाउलले सेनाहरूमध्ये एकजना कप्तानलाई बोलाएर भने, यो जवान केटालाई मुख्य कप्तान कहाँ लगिदिनुहोस्, किनभने उससँग उहाँलाई भन्ने केही कुरा छ। त्यसैले उनले जवान केटोलाई मुख्य कप्तान कहाँ लगे र उनले भने, कैदी पाउलले मलाई बोलाए र यो केटोलाई तपाईँ कहाँ लैजान भने, उससँग तपाईँलाई भन्ने केही कुरा छ। मुख्य कप्तानले त्यो केटोलाई हातले समातेर गोप्य ठाउँमा लगेर उसलाई सोधे, तिमीले मलाई के भन्नु छ? त्यो जवान मानिसले भन्यो, तिनीहरूले उनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने गरी ती यहुदीहरूले भोलि पाउललाई तल परिषदमा ल्याउनका लागि तपाईँलाई अनुरोध गर्न सहमत भएका छन्। तर पाउललाई उनीहरूको हातमा नसुम्पनुहोस्, किनभने त्यहाँ 40 भन्दा बढी मानिस उनलाई मार्न पर्खेर बसिरहेका छन्। उनीहरूले पाउललाई नमारेसम्म खाना पनि नखाने र केही पनि नपिउने भनी भाकल गरेका छन्। त्यसैले प्रमुख कप्तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, तिमीले मलाई भनेका यी कुराहरू अरू कसैलाई पनि नभन्नु। त्यसपछि तिनले 2 जना कप्तानलाई बोलाए र भने, कैसरियासम्म जानको लागि 200 जना सिपाही, 70 जना घोडचढी र 200 जना भालाधारी सिपाही तयार पार। तिमीहरू रातको तेस्रो पहरमा हिँड्नुपर्नेछ। अनि उनले पाउलले चढ्न सक्ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्स कहाँ सुरक्षित पुर्याउनलाई आज्ञा गरे। त्यसपछि उनले यस्तो चिठी लेखे, क्लाउडियस लुसियसबाट माननीय राज्यपाल फेलिक्सलाई अभिवादन। यी मानिस यहुदीहरूबाट पक्रिएका थिए र तिनीहरूले यिनलाई मार्नै लागेका थिए। जब मैले सैन्य दलसहित गएर यी मानिसको उद्धार गरे, त्यसपछि तिनी रोमी नागरिक रहेछन् भन्ने कुरा थाहा पाएँ। यिनीहरूले यी मानिसलाई किन दोष लगाएका रहेछन् भनी जान्नको लागि मैले तिनलाई तिनीहरूको परिषदमा ल्याएँ। मैले थाहा पाएँ कि उनीहरूले उनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यी मानिसलाई दोष लगाएका रहेछन्। तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने तिनको विरुद्धमा त्यस्तो कसुर भएको मैले देखिनँ। र मलाई यो पनि जानकारी गराइयो कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्यन्त्र गरिएको थियो। त्यसकारण मैले तुरुन्तै यी मानिसलाई तपाईँ समक्ष पठाइदिएको छु र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे जे छ तपाईँकै उपस्थितिमा राख्नु भनी निर्देशन दिएको छु। बिदा। यसरी सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञा अनुसार पाउललाई लगे र उनलाई सोही रात एन्टिपाट्रिस ल्याए। अर्को दिन धेरैजसो सिपाहीहरूले पाउललाई घोडचढीहरूसँग छोडेर उनीहरू चाहिँ सैन्य किल्लामा फर्के। जब घोडचढीहरू कैसरिया पुगे र तिनीहरूले शासकलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पाउललाई पनि तिनी कहाँ बुझाए। जब शासकले चिठी पढे, उनले पाउल कुन प्रान्तबाट आएका हुन् भनी सोधे। तिनी किलिकियाबाट आएको कुरा थाहा पाएर उनले भने, तिमीलाई दोष लगाउने मानिसहरू आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्नेछु। तब उनले पावललाई हेरोदको दरबारमा राख्ने आज्ञा गरे।
प्रेरित अध्याय 24।
पाँच दिनपछि प्रधान पुजारी हननिया, केही एल्डरहरू र तर्तुलस नाउँ गरेका कुशल वक्ता त्यहाँ गए। यी मानिसहरूले शासक कहाँ पावलको विरुद्धमा दोष लगाए। जब पावल शासकका अगाडि उभिए, तर्तुलसले तिनलाई दोष लगाउन थाल्यो र शासकलाई भन्यो, तपाईँको कारणले हामीलाई ठूलो शान्ति मिलेको छ। तपाईँको दूरदृष्टिले हाम्रो देशमा असल सुधार ल्याउँछ। त्यसकारण अति उच्च फेलिक्स, सबै धन्यवादका साथ तपाईँले गर्नुभएको हरेक कुरालाई हामी स्वागत गर्छौं। त्यसैले म तपाईँलाई अल्झाउँदिन, मेरो कुरा छोटकरीमा दया गरी सुनिदिनलाई आग्रह गर्छु, किनभने हामीले यस मानिसलाई दुःख दिने र सारा संसारभरिका यहुदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौं। ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो। उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्यो, त्यसैले उसलाई हामीले पक्र्यौं। तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ती गरेर खोसेर लगे। जब तपाईँले यी सबै कुराहरूबारे पावललाई प्रश्न गर्नुहुन्छ, हामीले उसलाई दोष लगाएको कुराको बारेमा तपाईँ आफैले थाहा पाउनुहुनेछ। यहुदीहरूले पनि एकैसाथ पावललाई दोष लगाए र यी कुराहरू सत्य हुन् भने। तर जब शासकले पावललाई बोल्नका लागि इसारा गरे, पावलले जवाफ दिए, म बुझ्छु कि तपाईँ यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ र यसैले म आफैलाई तपाईँको सामु खुसीसाथ बयान गर्छु। तपाईँ आफैले प्रमाणित गर्न सक्नुहुन्छ कि म यरुसलेममा आराधना गर्न गएको 12 दिनभन्दा बढी भएको छैन र जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिन र मैले सभाघरहरू वा सहरहरूमा भीडलाई उक्साइन र तिनीहरूले मेरो विरुद्धमा जुन दोष लगाएका छन् त्यो तपाईँको अगाडि अहिले प्रमाणित गर्न सक्दैनन्। तर तपाईँसँग म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्ने गरेको मार्ग अनुसार नै म मेरा पुर्खाहरूका परमेश्वरको सेवा गर्छु। व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्वासयोग्य छु। यी मानिसहरूले दुवै धर्मी र अधर्मी मृतकहरूको पुनरुत्थानको प्रतीक्षा गरे जस्तै परमेश्वरमा मेरो पनि त्यस्तै दृढ विश्वास छ र यसमा नै परमेश्वर र मानिसहरूको सामु सबै कुराहरूद्वारा बिना दोषको विवेक पाउन म काम गर्छु। अहिले धेरै वर्षपछि म यहाँ मेरो जातिलाई सहायता र पैसाको उपहारहरू ल्याउन आए। जब मैले यो गरे, एसियाका केही यहुदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए जहाँ कुनै भीडभाड वा होहल्ला थिएन। ती मानिसहरू अहिले तपाईँको अगाडि हुनुपर्दथ्यो अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्नुपर्दथ्यो, नत्र भने म यहुदी परिषद अघि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए यिनै मानिसहरूले भन्नुपर्छ। मैले उनीहरूको माझमा खडा भएर ठूलो स्वरमा यति मात्र भनेर कराएको थिएँ, मृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईँद्वारा मेरो इन्साफ गरिँदैछ। फेलिक्स यो मार्गको बारेमा जानकार थिए, त्यसैले उनले यहुदीहरूलाई पर्खन लगाए। तिनले भने, यरुसलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु। त्यसपछि उनले कप्तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग सदाशयताको साथ व्यवहार गर र उनका कुनै साथीहरूबाट सहायता लिन वा भेटघाट गर्नलाई कसैले नरोक्नु भनी आदेश दिए। केही दिनपछि फेलिक्स आफ्नी श्रीमती द्रुसिल्लासँग फर्के। तिनी यहुदी थिइन् अनि उनले पावललाई बोलाए र उनबाट ख्रिस्ट येशुप्रतिको विश्वासको बारेमा सुने। तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारेमा उनीसँग बहस गरे, फेलिक्स भयभीत भए अनि उनले जवाब दिए, अहिलेलाई जाऊ, तर जब मलाई फेरि समय मिल्छ म तिमीलाई बोलाउनेछु। त्यही समयमा पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्राय बोलाउँथे र तिनीसँग कुरा गर्दथे। तर जब 2 वर्ष बित्यो, फेलिक्स पछि पर्सियस फेस्टस शासक बने। तर फेलिक्सले यहुदीहरूको समर्थन प्राप्त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे।
प्रेरित अध्याय 25।
अब फेस्टस त्यस प्रान्तमा प्रवेश गरेको 3 दिनपछि उनी कैसरियाबाट यरुसलेम पुगे। प्रधान पुजारी र विशिष्ट यहुदीहरूले फेस्टस कहाँ पावलका विरुद्ध अभियोगहरू प्रस्तुत गरे र तिनीहरूले फेस्टससँग कडा रूपमा कुरा गरे र तिनीहरूले पावलको विषयमा सहायताको निम्ति फेस्टससँग अनुरोध गरे कि तिनले उनलाई यरुसलेममा बोलाउन् ताकि तिनीहरूले उनलाई बाटोमा नै मार्न सकुन्। तर पावल कैसरियाको कैदी थिए र तिनी आफै पनि चाँडै त्यहाँ फर्कनु थियो भनी फेस्टसले जवाफ दिए। उनले भने, यसकारण जान सक्नेहरू हामीसँगै जानुपर्छ, यदि त्यो मानिसमा कुनै गल्ती छन् भने तिनीहरूले दोष लगाउनुपर्छ। 8 वा 10 दिन अझ बसेपछि फेस्टस कैसरियातिर गए र अर्को दिन उनी न्यायको आसनमा बसे र पाउललाई तिनी कहाँ ल्याइयोस् भनी आदेश दिए। जब उनी आइपुगे, यरुसलेमका कैदीहरू नजिकै उभिए र तिनीहरूले साबित नै गर्न नसक्ने गम्भीर अभियोगहरू ल्याए। पाउलले आफ्नो बचाउ गरे र भने, यहुदीहरूको नामको विरुद्ध होइन, न त कुनै मन्दिरको विरुद्धमा र न त कैसरको विरुद्धमा मैले कसैको विरुद्धमा गल्ती गरेको छैन। तर फेस्तसले यहुदीको समर्थन पाउन चाहन्थे र उनले पाउललाई जवाब दिए र भने, कि तिमी यरुसलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरेको चाहन्छौ? पाउलले भने, म कैसरको न्यायको आसनको सामु खडा छु जहाँ मेरो इन्साफ गरिनुपर्छ। जसरी तपाईँलाई पनि थाहा छ कि मैले कुनै पनि यहुदीलाई खराबी गरेको छैन, तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने म मर्नलाई इन्कार गर्दिन। तर यदि तिनीहरूका आरोपहरू केही पनि छैनन् भने कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन। म कैसरलाई गुहार छु। त्यसपछि फेस्तसले परिषदमा कुरा गरे र जवाफ दिए, तिमीले कैसरसँग गुहार माग्यौ, तिमी कैसर कहाँ नै जानेछौ। अब केही दिनपछि राजा अग्रिप्पा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे। उनी त्यहाँ धेरै दिनसम्म बसेपछि फेस्तसले पाउलका मुद्दाहरू राजाका अघि प्रस्तुत गरे। तिनले भने, फेलिक्सले एकजना मानिसलाई कैदीको रूपमा छाडेका थिए। जब म यरुसलेममा थिए, मुख्य पुजारी र यहुदीहरूका अगुवाहरूले यो मानिसको विरुद्ध म कहाँ आरोपहरू ल्याए र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे। यसमा मैले यस्तो जवाब दिएँ, एउटा मानिसलाई कृपाको रूपमा कसैलाई सुम्पने रोमी प्रचलन छैन। बरु दोष लगाइएको मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न र आरोपहरूको विरुद्ध बचाउ गर्ने मौका पाउनुपर्छ। यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिन। अर्को दिन म न्याय आसनमा बसे र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिए। जब अभियोक्ताहरू उठे र अभियोग लगाए, तिनीहरूले उसको विरुद्ध लगाएको कुनै पनि अभियोगहरू मलाई गम्भीर लागेन। यसको सट्टामा तिनीहरूको आफ्नै धर्म सम्बन्धी र मरेको कोही येशूको बारे तिनीहरूको विवाद थियो, जसलाई पाउलले जीवित छन् भनी दावी गर्थ्यो। म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परे र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरुसलेम जान्छ कि भनी मैले उसलाई सोधे। तर पाउलले सम्राटको फैसलाको निम्ति सुरक्षा पहरामा राखिनलाई इच्छा गरेपछि मैले उसलाई कैसर कहाँ नपठाएसम्म राख्नलाई आदेश दिए। अग्रिप्पाले फेस्तससँग भने, म पनि यो मानिसका कुराहरू सुन्न चाहन्छु। फेस्तसले भने, उसको कुरा तपाईँले भोलि सुन्नुहुनेछ। यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए। उनीहरू भवनभित्र सैनिक अधिकृतहरू र सहरका विशिष्ट व्यक्तिहरूसँग आए र फेस्तसले आदेश दिएपछि पाउललाई तिनीहरू कहाँ ल्याइयो। फेस्तसले भने, राजा अग्रिप्पा, यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईँले यो मानिसलाई देख्नुहुन्छ। यरुसलेममा र यहाँ पनि कैयौं यहुदीहरूले मसँग छलफल गरे र ऊ जीवित रहनु हुँदैन भनी मसँग कराए। तर मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेको छैन। तर उसले सम्राट कहाँ जाने अपिल गरेकाले मैले उसलाई पठाउने निर्णय गरे। तर मसँग सम्राटलाई लेख्ने कुनै निश्चित कुराहरू छैन, यसकारण मैले उसलाई तपाईँहरू कहाँ ल्याएको छु, विशेष गरी राजा अग्रिप्पा कहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्ने केही कुराहरू होस्। किनभने एउटा कैदीलाई पठाउनु र उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ। प्रेरित अध्याय 26। यसरी अग्रिप्पाले पाउललाई भने, तिमी आफ्नो निम्ति बोल्न सक्छौ। तब पाउलले उनका हातहरू पसारे र उनको बचाउ गरे। यी यहुदीहरूले लगाएका सबै दोषहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिप्पा तपाईँको अगाडि राख्न पाउँदा म आफै खुसी भएको महसुस गर्दछु, खास गरी किनकि तपाईँ यी सबै यहुदी रीतिरिवाजहरू र प्रश्नहरूबारे ज्ञाता हुनुहुन्छ। त्यसैले तपाईँले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म विन्ती गर्दछु। साँच्चै यी सबै यहुदीहरूले जान्दछन् कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै देशमा र यरुसलेममा जिए। तिनीहरूले मलाई सुरुबाट नै जान्दथे र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्दछ, जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो। अब म यहाँ न्यायको लागि उभिन्छु, किनकि म परमेश्वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको आशा राख्दछु। यसै कारणले गर्दा हाम्रा बाह्र कुलले उत्कटता साथ दिनरात परमेश्वरको सेवा गरे र हामी पनि यसमा पुग्ने आशा राख्छौं। हे राजा, त्यही आशाको कारणले यहुदीहरू मलाई दोष लगाउँछन्। मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्वरको लागि अपत्यारिलो छ भनेर तपाईँहरू किन विचार गर्नुहुन्छ? एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्ने म आफैले पनि विचार गरे। मैले यरुसलेममा यी कामहरू गरे। मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुने र मैले यसो गर्ने अधिकार मुख्य पुजारीहरूबाट पाएँ। जब तिनीहरू मारिए मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरे। मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ र मैले तिनीहरूलाई ईश्वरको निन्दा गर्ने बनाउन कोसिस गरे। म तिनीहरूसित अति नै रिसाएँ र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ। यसो गर्ने क्रममा मुख्य पुजारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ अनि बाटोमा मध्य दिनमा हे राजा मैले स्वर्गबाट आएको ज्योति देखेँ जुन सूर्यभन्दा पनि चम्किलो थियो र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो। जब हामीहरू सबैजना भुइँमा लड्यौं मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुने ए साउल तिमी मलाई किन सताउँछौ सुइरोमा लात हान्नु तिमीलाई कठिन हुन्छ। तब मैले भने तपाईँ को हुनुहुन्छ प्रभु प्रभुले जवाब दिनुभयो म येशु हुँ जसलाई तिमी सताउँछौ अब तिमी उठ र तिम्रो पाउमा खडा हौ किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमी कहाँ देखा परे। म तिमीलाई मानिसहरूबाट र गैर यहुदीहरूबाट उद्धार गर्नेछु जस कहाँ मैले तिमीलाई पठाइरहेको छु तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्वरमा फर्काउनको लागि ताकि तिनीहरूले परमेश्वरबाट पापको क्षमा र मैले ममाथिको विश्वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्त गर्न सकुन्। त्यसकारण राजा अग्रिप्पा मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिन तर पहिले दमस्कसमा भएकाहरू कहाँ त्यसपछि यरुसलेममा र यहुदियाको देशभरि रहनेहरू र गैर यहुदीहरू कहाँ पनि तिनीहरूले पश्चाताप गरेर परमेश्वरमा फर्कनुपर्छ र पश्चाताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरे। यसै कारण यहुदीहरूले मलाई मन्दिरमा पक्राउ गरे र मलाई मार्ने प्रयास गरे। परमेश्वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ यसै कारण म खडा भएर साधारण मानिसहरू र ठूला मानिसहरूलाई अगमवक्ताहरू र मोसाले जे हुने थिए भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्न कि ख्रिस्टले दुःख भोग्नुपर्छ र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ र यहुदीहरू साथै गैर यहुदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ। पावलले उनको बचाउलाई पूरा गरिसकेपछि फेस्तसले उच्च स्वरमा भने पावल तिमी पागल भएका छौ तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ। तर पावलले भने म पागल होइन सम्माननीय फेस्तस तर म साहसका साथ यी सत्य र गम्भीर वचनहरू बोल्छु किनकि राजाले यी कुराहरूको बारेमा जान्नुहुन्छ र यसैले म उहाँसँग खुलेर बोल्छु किनकि मलाई विश्वास छ कि उहाँबाट यीमध्ये कुनै पनि कुराहरू लुकेका छैनन् किनकि यो कुरा गुपचुपमा गरिएको छैन। राजा अग्रिप्पा के तपाईँ अगमवक्ताहरूमा विश्वास गर्नुहुन्छ म यो कुरा जान्दछु कि तपाईँले विश्वास गर्नुहुन्छ। अग्रिप्पाले पावललाई भने कि तिमी छोटो समयमा मलाई फकाएर क्रिस्चियन बनाउन चाहन्छौ। पावलले भने चाहे छोटो समयमा होस् या लामो समयमा होस् तपाईँ मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै यी झ्यालखानाका साङ्लाहरू बाहेक अरू कुरामा म जस्तै हुन् भनी म परमेश्वरमा प्रार्थना गर्छु। त्यसपछि राजा उठे र शासक बर्निकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे। तिनीहरू सभाभवनबाट बाहिरिँदा तिनीहरूले एकअर्कामा कुराकानी गरे र भने यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन्। अग्रिप्पाले फेस्तसलाई भने यदि तिनले कैसर कहाँ अपिल नगरेको भए यी मानिसलाई छाड्न सकिन्थ्यो।
प्रेरित अध्याय 27। जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्ने निर्णय गरियो तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्तान युलियसको जिम्मा लगाइदिए। हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौं जुन एसियाको समुद्री तट भएर जान लाग्दै थियो त्यसैले हामी समुद्रतिर गयौं। माकेडोनियामा पर्ने थेसलुनिकीका अरिस्थार्खस हामी सँगै गए। अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौं जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे र उनलाई उनका साथीहरू कहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकुन्। त्यहाँबाट हामी समुद्रतिर लाग्यौं अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्यौं किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो। किलिकिया र पाम्फिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौं। त्यहाँ सिपाहीका कप्तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए। उनले हामीलाई त्यसमा चढाइदिए। जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्टसाथ अन्तमा क्निडस नजिकै आइपुग्यौं बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन त्यसैले हामीले सल्मोनको सामुन्ने रहेको क्रेटको आड लिएर यात्रा गर्यौं। समुद्री तट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्ने ठाउँसम्म नपुगेसम्म हामीले कष्टसाथ यात्रा गर्यौं। हामीले ज्यादै धेरै समय लगायौं यहुदी उपवासको समय पनि बितिसकेको थियो। समुद्रिक यात्रा
खतरनाक भएको थियो। त्यसैले पावलले तिनीहरूलाई चेतावनी दिए र भने, मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन हामीलाई पनि ठूलो चोटपटक लाग्नेछ र नोक्सानी हुनेछ भन्ने म देख्छु। तर सिपाहीका कप्तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए, किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन। त्यसैले जहाज चालकहरूमध्ये धेरैजनाले जसरी भए पनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए। फोनिक्स क्रेटको एउटा बन्दरगाह हो जुन उत्तर पूर्व र दक्षिण पूर्वपट्टि फर्केको छ। जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो तब जहाज चालकहरूले जे चाहेका थिए त्यो प्राप्त गरे भनी उनीहरूले सोचे। त्यसकारण तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे। तर त्यसको केही समयपछि डरलाग्दो उत्तर पूर्वी नामक तुफान चल्यो र त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो। जहाजले त्यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्यौं र त्यसले जता लैजान्थ्यो त्यतै गयौं। हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको सुरक्षित स्थान हुँदै लाग्यौं अनि बडो कष्टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौं। जब तिनीहरूले यसलाई माथि उचाले त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्नको लागि प्रयोग गरे। हामीहरू सिर्टिसको बलौटे धापमा फस्छौं कि भनेर तिनीहरू डराएका थिए। त्यसैले तिनीहरूले लङ्गरहरू झारिदिए र जहाज आफै तैरन थाल्यो। हामी आधीद्वारा धेरै धकेलियौं। त्यसकारण अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका सामानहरू समुद्रमा फाल्न लागे। तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्त्रण गर्न सामान पुनः फाले। जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रोमा चम्किएनन् र ठूलो आँधी हामीमाथि बज्रिरह्यो तब हामीले बच्न सक्छौं कि भन्ने आशा नै त्यागेका थियौं। जब तिनीहरूले खाना बिना धेरै दिन बिताइसकेका थिए त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए र भने, मानिसहरू हो, यो चोट र हानि नभोग्नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो। अब म तपाईँहरूलाई साहसी बन्न उत्साह दिन्छु किनभने तपाईँहरूका माझमा कुनै पनि मानवीय क्षति हुने छैन, जहाजको मात्रै क्षति हुनेछ। किनभने गएको रात मैले आराधना गर्ने परमेश्वर जसको म हुँ उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए र भने, नडराउ पावल, तिमी कैसरको अगाडि उभिनुपर्छ र हेर, परमेश्वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनुभएको छ। त्यसकारण मानिसहरू साहसी हुनुहोस् किनभने म परमेश्वरलाई भरोसा गर्दछु कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ। तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ। जब चौथो रात आयो हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौं। मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौं भन्ने विचार गरे। तिनीहरूले गहिराई नापे र गहिराई लगभग 36 मिटर भएको पत्ता लगाए। केही समयपछि फेरि उनीहरूले नाप लिए र गहिराई 27 मिटर भएको पत्ता लगाए। हामीहरू चट्टानहरूमा ठुक्किएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए। त्यसैले तिनीहरूले जहाजको पछाडिपट्टिबाट 4 लङ्गर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे। जहाज चालकहरूले त्यो जहाजलाई त्याग्नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लङ्गरहरू तल खसाल्छौं भनी बहाना बनाए। तर पावलले सिपाहीहरू र उनीहरूका कप्तानलाई भने, यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईँहरू जीवित रहन सक्नुहुने छैन। त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए। जब बिहान हुनै लागेको थियो पावलले ती सबैलाई खाना खान बिन्ती गरे। उनले भने, तपाईँहरूले खाना नखाई पर्खिएको आज चौथो दिन हो, तपाईँहरूले केही पनि खानुभएको छैन, त्यसैले तपाईँहरूले केही खानुहोस् किनकि यो तपाईँहरूलाई बाँच्नको लागि हो र तपाईँहरूको टाउको एउटै रौँ पनि नष्ट हुन पाउने छैन। त्यति भनिसकेपछि उनले रोटी लिए र सबैको सामु परमेश्वरलाई धन्यवाद दिए। त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे। त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए। हामी जहाजमा 276 मानिस थियौं। जब उनीहरूले पर्याप्त खाना खाए त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए। जब उज्यालो भयो तिनीहरूले जमिनलाई चिन्न सकेनन् तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे। त्यसैले तिनीहरूले लङ्गरहरू काटेर समुद्रमा नै छोडिदिए। त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलिदिए अनि बतासतिर जहाजका पालहरू फर्काए र त्यसपछि तिनीहरू समुद्र किनारतिर अघि बढे। तर तिनीहरू 2 पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो। जहाजको अगाडिको भाग त्यही अड्कियो र जहाज हलचल गर्न सकेन तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो। कैदीहरू पौडेर नभागुन् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे तर सिपाहीको कप्तानले पावललाई बचाउने चाहना गरे। त्यसकारण उनले तिनीहरूको योजनालाई रोके र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रुन् र जमिनमा जाउन् भन्ने आदेश दिए। त्यसपछि तिनले बाँकी मानिसहरू जाउन् कोही काठका तख्ताहरूमा र केही जहाजका अन्य सामानहरूमा चढेर जाउन् भने। यसरी हामी सबैजना जमिनमा सुरक्षित आइपुग्यौं।
प्रेरित अध्याय 28।
हामीलाई सुरक्षित तरिकाले ल्याइएको टापुको नाम माल्टा रहेछ भन्ने कुरा हामीले जान्यौं। ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्। निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबैजनालाई स्वागत पनि गरे। तर जब पाउलले एक बिटा दाउरा जम्मा गरे र त्यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर उनको हातमा बेरियो। जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुन्डिरहेको देखे तब तिनीहरूले एक आपसमा यसो भने, यो मानिस पक्का पनि हत्यारा हो जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन। तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानि भोगेनन्। तिनीहरूले उनलाई हनहनी ज्वरो आउँछ होला भनेर हेरिरहेका थिए वा तिनी अचानक मर्छन् होला भन्ने ठानेका थिए। तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्वर रहेछन् भने। त्यसको नजिकैको स्थानमा पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो। उनले हामीलाई स्वागत गरे र दयाका साथ हामीलाई तीन दिनसम्म बन्दोबस्त गरिदिए। पब्लियसका बुबा ज्वरो र आउँले गर्दा बिरामी परेका थिए। जब पाउल उनी भएको ठाउँमा गए उनले प्रार्थना गरे, उनीमाथि हात राखे र उनलाई निको पारे। यस्तो घटना भइसकेपछि त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि उनी कहाँ आए र सबै निको पारिए। ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे। जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौं तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए। तीन महिनापछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरु गर्यौं जुन हिउँदमा यसै टापुमा थियो र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो। साइराक्युस सहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौं। हामी त्यहाँबाट यात्रा गरेर रेगियमको सहरमा आइपुग्यौं। त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो र त्यसको दुई दिनपछि पटेओली भन्ने सहरमा आइपुग्यौं। त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौं जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्त्रणा दिए। यसरी हामी रोम आइपुग्यौं। हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न अप्पियासको बजार र तीन भट्टीसम्म आए। जब पाउलले ती दाजुभाइहरूलाई देखे उनले परमेश्वरलाई धन्यवाद दिए र उत्साहित भए। जब हामी रोममा प्रवेश गर्यौं पाउललाई एकजना सिपाहीको रेखदेखमा एक्लै बस्ने अनुमति दिइयो। तब यसको तीन दिनपछि पाउलले यहुदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए। जब तिनीहरू सँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पिता पुर्खाको रीतिरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एकजना कैदीको रूपमा यरुसलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ। तिनीहरूले मलाई प्रश्न गरिसकेपछि तिनीहरूले मलाई स्वतन्त्र गर्न चाहे किनकि ममा मृत्युदण्डको सजाय पाउनुपर्ने कुनै पनि कारण थिएन। तर जब यहुदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले तब कैसर कहाँ अपिल गर्न म बाध्य भए। तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो थिएन। तब मेरो अपिलको कारणले गर्दा मैले तपाईँहरूलाई भेट्न र कुराकानी गर्न बोलाएको हुँ। इसरायल जे कुराको निम्ति दृढ छ त्यसैको निम्ति म साङ्लाले बाँधिएको छु। तब तिनीहरूले उनलाई भने, हामीले न त तपाईँको बारेमा यहुदाबाट कुनै पत्र नै प्राप्त गर्यौं, न त कुनै भाइहरू आएर तपाईँको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे। तर हामीले यस पन्थको बारेमा के विचार गर्नुहुन्छ भन्ने कुरा तपाईँबाट सुन्न चाहन्छौं किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जान्दछौं। जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए तब उनको वासस्थानमा धेरै मानिसहरू आए। उनले त्यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे र परमेश्वरको राज्यको बारेमा गवाही दिए। उनले तिनीहरूलाई येशु ख्रिष्टको बारेमा मोसा र अगमवक्ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्वस्त पार्ने कोसिस गरे। कतिजना भनिएको कुरामा विश्वस्त भए भने कतिले विश्वास गरेनन्। जब तिनीहरू एकअर्कामा सहमत भएनन् तब पाउलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए, पवित्र आत्माले यसैया अगमवक्ताद्वारा तिम्रा पिता पुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो। उनले भने, यी मानिसहरू कहाँ जा र भन्, सुन्न त तिमीहरू सुन्नेछौ तर बुझ्दैनौ, देखेर देख्नेछौ तर सजग हुने छैनौ, किनकि यी मानिसहरूका हृदय सुस्थ भएका छन्। तिनीहरूको कानले मुस्किल साथ सुनेका छन्, तिनीहरूले आँखा बन्द गरेका छन्, नत्र त तिनीहरूको आँखा सजग हुने थिए र तिनीहरूका कानले सुन्ने थिए र तिनीहरूका हृदयले बुझ्ने थिए र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिए। त्यसकारण तिमीले जान्नुपर्ने हुन्छ कि परमेश्वरको मुक्तिलाई अन्य जातिहरूका निम्ति पठाइएको छ र तिनीहरूले सुन्नेछन् जब उनले यी कुराहरू भनिसके तब ती यहुदीहरू ठूलो वादविवाद गर्दै विदा भए। पाउल आफ्नो भाडामा लिएको घरमा पूरा दुई वर्षसम्म बसे र उनी कहाँ आउने सबैलाई स्वागत गरे। उनले परमेश्वरको राज्यको प्रचार गरिरहेका थिए र ठूलो साहसका साथ प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिइरहेका थिए। कसैले पनि उनलाई रोकेन।